نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين آمنوا أشد حبا لله مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم درشي قلدي اللهم صل ابھی جو ہم نے کلام سنا جو عشق الٰہی سے لبریز تھا تو یہ کوئی خانقاہی بیان کوئی کلام نہیں تھا، نہ یہ کوئی صوفیوں کی باتیں تھیں اللہ کے عشق اور محبت کی۔ تو ہم تو میں تو اپنی بات کرتا ہوں، اور اکثر لوگوں کا بھی یہ معاملہ ہوتا ہے کہ شعور میں جب کوئی بچہ بڑا ہوتا ہے، شعور میں آتا ہے، تو یہی ذہن میں ہوتا ہے کہ بھائی نیک اعمال کرو گے تو جنت میں جاؤ گے، گناہ کرو گے تو جہنم میں جاؤ گے۔ تو اس سے زیادہ لوگوں کی رسائی نہیں ہوتی اس بات سے آگے تک، تو یہ بھی جائز ہے بھائی، قرآن حدیث میں باتیں منع نہیں ہیں، لیکن ایک ہوتا ہے جائز درجہ، ایک ہوتا ہے اعلیٰ مقام۔ اب اللہ کی جو چاہت ہے وہ کچھ اور ہوتی ہے اصل میں۔ تو ڈنڈے کے زور پہ دھکا اسٹارٹ، کوئی گاڑی چلتی نہیں ہے۔ حضرت والا رحمۃ اللہ، ہمارے مرشد حکیم مختار صاحب رحمۃ اللہ ارشاد فرماتے تھے کہ بھائی دیکھو، گاڑی ہو، 0 میٹر ہو، کتنی اچھی نئی کیوں نہ ہو، لیکن اگر اس میں پیٹرول نہیں ہو اور تم لاکھ سیل دیتے رہو یا تم دھکا لا کے چلاؤ گے تو کتنا چلاؤ گے، دھکا دو گے تو تھک جاؤ گے اور ہانپ جاؤ گے اور چھوڑ دو گے گاڑی۔ پیٹرول اس میں ڈال دیا تم نے، ایک سیلف مارو گے گاڑی فر کر کے چلے گی۔ تو صرف جنت اور جہنم کے مراقبے کے اوپر اللہ پاک نے یہ خالی یہ مضمون بیان نہیں کیا، مشہور یہی ہے عوام الناس میں یہ مضمون، لیکن اللہ پاک نے قرآن پاک میں ہمارے جو ایمان و یقین، اللہ کے عشق محبت اور سارے جو دین اسلام کی گاڑی چلانے کو اللہ پاک نے کئی پیٹرول ڈالیں، کئی بیٹریاں لگائی ہیں۔ جنت کا بھی مراقبہ کرنا ہے کہ اس سے شوق پیدا ہو، اسی طرح جہنم کا خوف بھی دل میں رکھنا ہے اس کی ہولناکیوں سے، تاکہ آدمی گناہوں سے باز آئے، یہ بھی اللہ نے مضمون بتایا۔ اور اللہ پاک نے سب سے بڑا مضمون جو بتایا، جو سب سے زیادہ جو فائدہ ہوتا ہے لوگوں کو، مسلمانوں کو، وہ ہوتا ہے جو اللہ پاک نے اپنی عشق اور محبت کے مضامین بیان کیے۔ عشق اور محبت کیا کہلاتا ہے؟ کہ اللہ کی محبت کا پیٹرول ڈل جانا، اور جب کسی بندے کے اندر اللہ کی محبت آ گئی بس افر کر کے پورے دین کی گاڑی چلے گی۔ پھر نظر بچانا آسان، عورتوں سے نظر دیکھ کے نیچی کرنا آسان، ٹی وی چھوڑنا آسان، موبائل پہ گندی چیزیں چھوڑنا آسان، پورا دین آسان لگے گا اس کو، مزیدار نہ صرف آسان ہو جائے گا بلکہ لذیذ اور مزیدار ہو جائے گا۔ اس کی وجہ کیا ہے؟ اب اس کے قلب کے اندر اللہ کے عشق کے چند قطرے آ گئے۔ تو محبت اور عشق جو ہوتی ہے، جب یہ قلب کے اندر آتا ہے، پھر کہنا سننا نہیں پڑتا، سمجھانا نہیں پڑتا، ڈانٹ ڈپٹ نہیں کرنی پڑتی، کیا ہوگا؟ گاڑی خود چلے گی۔ اب اس لیے اللہ رب العالمین نے قرآن پاک میں یہ بھی مضمون بیان کیا جو بہت ہی اہم ہے، جو ریڑھ کی ہڈی ہے پورے دین اسلام کی۔ کیا چیز؟ جو بھی شروع میں آیت پڑی گئی ہے بیان میں، والذین آمنوا اشد حب للہ، اشد محبت مومنین صرف اللہ سے کرتے ہیں۔ اشد محبت اور عشق، یعنی عشق، یعنی اشد شدید، عربی گرامر کے حساب سے علماء کرام فرماتے ہیں، ہم کہتے ہیں نا بھائی مجھے فلاں چیز کی شدید ضرورت ہے، ایک ہوتا ہے مجھے اشد ضرورت ہے، تو شدید سے جو زیادہ چیز ہوتی ہے اشد کا لفظ ہے، اشد یعنی شدید کی حد ختم ہے، اشد اس کے بعد کوئی لفظ لغت میں وہ دمی نہیں ہے، کوئی الفاظ میں معنی نہیں ہے اس کے۔ اشد محبت اللہ فرما رہے ہیں، یہ نہیں کہا اللہ پاک نے، ہمارے مرشد عارف اللہ، پیارے مرشد عارف اللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ فرماتے تھے، دیکھو اللہ رب العالمین نے یہ نہیں کہا، غور کرو کہ مجھ سے محبت اشد کرو، اللہ نے یہ حکم نہیں دیا کہ اشد محبت مجھ سے کرو، اشد محبت مجھ سے کرو، اللہ پاک نے مضمون نہیں بیان فرمایا۔ اس پہ حضرت نے مثال دی عشق مجازی والی، کوئی حسینہ ہو اور اول نمبر آئی ہو اور اس کو بہت ریوارڈ ملا ہو اور بہت اس کو چیزیں عطا ہوئی ہوں، دنیا میں اس کی شہرت مچ گئی ہو، اخبارات میں فوٹو آ رہے ہوں اور دنیا اس کو دیکھ رہی ہو پاگلوں کی طرح، بھائی مقابلہ حسن میں مس ورلڈ کیا، مس یونیورس آج کل چلتا بھائی، تو بہرحال اب جب وہ چلے گی سڑک کے اوپر تو وہ حسینہ جو ہوگی وہ کسی کی طرف نہیں دیکھے گی اتنا، کیونکہ اس کو پتہ ہے پوری خلقت مجھے دیکھ رہی ہے، کیونکہ میں مس ورلڈ ہوں، میں اس کو ضرورت ہی نہیں ہے یہ کہنے کی مجھے چاہو، مجھ سے محبت کرو، دیکھو میرے بال کتنے اچھے ہیں، میری آنکھیں کتنی اچھی ہیں، میں اتنی حسین ہوں، وہ ضرورت ہی نہیں ہے، کیونکہ اس کو پتہ ہے کہ میں دیکھوں نہیں دیکھوں یہ سب میری طرف متوجہ ہوں گے۔ तो उसके उसके हुसन का घुमंड उसे इजाजत नहीं देगा कि वो लोगों को घूर घूर के देखे। भाई मैं हसीन हूँ, तुम देखो, मैं तुम्हें क्यों देखूं? तो ये तो एक अदना सी पलीत हुसन की गंदगी इसके मिजाजी की तो उसकी एक मिसाल थी। तो जब एक मखलूक का ये हालत होती है तो वो रब्बुल आलमीन जो खालिक हुसन कायनात है, जिसने पूरी कायनात में अदना भी हुसन का डाल दिया, जो हमें मज़े आते हैं मुख्तलिफ चीज़ों में, गुनाहों में, हुसन में, या जन्नत में, या हूरों के तस्वुरात में हम रहते हैं जो कि जायज़ है भाई, तो हूरों का हुसन क्या होगा, जन्नत क्या होगी? तो जब हूरों के हुसन जिसने जन्नत बनाई, जिसने हूरों का बनाया, तो खुद उस रब्बे कायनात का हुसन क्या होगा, उसका हुसन फिर क्या होगा? तो फिर उसको भी क्या ज़रूरत है, वो बोलेगा कि मुझे देखो, मुझे चाहो, मुझसे मोहब्बत करो, मैं बड़ा हसीन हूँ, मैं बहुत अच्छा हूँ, मैं ऐसा हूँ, मैं तुम्हारा रब हूँ। अल्लाह को ज़रूरत नहीं, अल्लाह ने अपनी निशानियाँ बयान कर दी, अपनी सिफात बयान कर दी, और फिर अल्लाह पाक ने एक उसूल बता दिया, वल्लदीना, जो लोग मेरे आशिकीन में से होंगे, जो मोमिनीन होंगे, वो खुद मुझसे शदीद मोहब्बत करेंगे, अशद मोहब्बत करेंगे, वो मजबूर मोहब्बत हो जाएंगे जब मेरी खलाकियत जब देखेंगे, पूरी पूरी कायनात पे एक नज़र डालेंगे, चांद कैसे निकल रहा है, सूरज कैसे निकल रहा है, कब तुलू हो रहा है, कब गुरूब हो रहा है, रात आ रही है, दिन आ रहा है, शाम आ रही है, दिनों रात बदल रहा है, रोज़ाना दिन पे दिन चढ़ रहा है, बच्चा माँ के पेट में आता है, 9 महीने में तदरीजन किस तरह से हमल बढ़ता है, और फिर उसके बाद 9 महीने का ख़ास वक्त अल्लाह पाक किस तरह से उसकी पैदाइश अल्लाह पाक करते हैं, है ना, और फिर इस तरह हज़ारों लाखों अनगिनत अल्लाह पाक की कायनात में अपनी निशानियाँ बिखरी बिखेर के रख दी हैं अल्लाह ने। फल देखें तो हज़ारों किस्म की वैरायटियाँ मिलेंगी, केला अलग, अमरूद अलग, नाशपाती अलग, सेब अलग, हर तरह के फल अल्लाह ने बना दिए, अलग अलग कलर, अलग अलग जायका। एक मीठा मीठे फल अक्सर ज़्यादातर मीठे ही होते हैं, लेकिन हर मिठास का भी जायका अलग है। नमकीन वैरायटीज हम देखते हैं तो नमकीनों में भी अलग अलग वैरायटीज होते हैं, है ना, क्या अलग है। फिर गोश्त के ऊपर देखें भाई, अल्लाह पाक ने गोश्त पैदा किया फलों का, तो 36 किस्म के, इतने किस्म के गोश्त हैं हलाल जिसका हमें नाम भी नहीं पता और ना हम उसका अहाता कर सकते हैं। मशहूर तो जो हमारे खाने के पीने के इस्तेमाल में तो 2-4 होते हैं। बड़ा गोश्त अलग होता है, मटन का अलग होता है, बीफ अलग होता है, चिकन अलग होता है, फिश का अलग होता है, कितने हैं ना। फिर हिरन का भी गोश्त है, इस तरह और चीज़ हो तो सबकी दस्तरस में नहीं होता, बटेर का गोश्त है। तो मेरे अल्लाह ने अपने बंदों की नहीं कितनी वैरायटी रखी है, मेरे बंदे तू ये खा ले, गाय का गोश्त, अगर तुझे ब्लड प्रेशर हो गया, डॉक्टर ने मना कर दिया, कोलेस्ट्रॉल बढ़ गया, तू वाइट मीट खा ले, फिश मछली खा ले, चिकन खा ले, भाई कोलेस्ट्रॉल बढ़ गया ना, तो अल्लाह पाक ने दूसरी हल्की वैरायटी रख दी। तो अल्लाह पाक ने ये हमारे नाज उठाए अपनी रहमत से, जिस तरह माँ बाप अपने बच्चों के नाज उठाते हैं, लाड प्यार करते हैं। अभी हम रात में सो रहे होते हैं, रात को 2-3 बजे, लेकिन हमें नहीं पता पूरा अल्लाह का एक निज़ाम है, कारखाना कुदरत चल रहा होता है। फजर के बाद या 6-7 बजे हम बड़ी मार्केटों में जाके देखें तो पता चला कि सारे बकरे कटे हुए तैयार टंगे हुए होंगे हज़ारों लाखों की तादाद में स्लॉटर हाउस में, अब पूरे कराची में सप्लाई होगी उनकी। और उसके बाद सब्जी मंडी जाके देखें, पूरी सब्जियां भरी हुई होंगी सारी अंदरूनी सिंध से और कहां कहां से आके वो एक जगह जमा हो गई, और सुबह को 7-8 बजे पूरे कराची में सप्लाई हो चुकी होगी। इसी तरह परचून का सामान, दालें, चावल, ये सारी जो तरसील होती है, ये सारी जो नकलो हरकत, ये रात में हो जाती है हम जब सो रहे होते हैं। ये अल्लाह को पता ही है मेरे बंदे उठेंगे सुबह को फजर के बाद अपने रोजी रोजगार के लिए उठेंगे, तो इनके घर में सारी चीज़ें होनी चाहिए। तो अल्लाह पाक मार्केटों में हमारा गिजाई अजनास फराहम पहुँचा के हमें दे देते हैं कि मेरे बंदे भूखे न रहें। हम सो रहे होते हैं लेकिन अल्लाह पाक हमारी ज़रूरतों को उठने से पहले पहले मार्केटों में दुकानों पे पहुंचा देते हैं। हम सो रहे होते हैं, सोया हुआ आदमी मरा हुआ आदमी बिल्कुल ही बराबर होता है। हम अल्लाह से गाफिल होते हैं लेकिन अल्लाह हमसे हमारी ज़रूरतों से गाफिल नहीं होता। तो अल्लाह पाक ने यही फरमाया कि मेरे इतने एहसान हैं, इतनी मोहब्बतें हैं कि तुम लोग मजबूर मोहब्बत कर दिए जाओगे। जब तुम शऊर पैदा होगा, जब मेरी चीज़ों पर गौर करोगे, तो ऐसा हो नहीं सकता तुम मेरे आशिक ना बनो। जब तुम मेरी चीज़ों पर गौर करोगे मैं कैसा करीम और कितना प्यारा रब हूँ। तो अल्लाह पाक ने इसी ऐलान फरमा दिया, वल्लदीन आमनु अशद हुब्बलिल्लाह, कि अशद मोहब्बत मोमिनीन सिर्फ अल्लाह से करते हैं। ये नहीं कहा मुझसे मोहब्बत करो, अल्लाह को ज़रूरत नहीं है कि जो भी मेरे बारे में गौर व फिक्र करेगा, मेरे एहसानात को देखेगा, मेरी शान रहमत पे नज़र करेगा, अपने ऊपर मेरी करम नवाजियों को देखेगा, तो वो मजबूर मोहब्बत हो जाएगा और वो रो पड़ेगा मेरे इश्क में। और फिर उसके बाद अल्लाह ने फरमाया, देखो जब मैं तुमसे ये मोहब्बत करता हूँ तो तुम्हें भी, तुम पर भी कोई फ़र्ज़ है, तुम पर भी कुछ ज़र्फ होना चाहिए, तुम्हारे अंदर, तुम्हारे अंदर भी शर्म होनी चाहिए। क्या शर्म होनी चाहिए? कि शर्म करो मुझे नाराज़ करते हुए, बेहयाई के काम ना करो, हर गुनाह से बचो, हराम से बचो, हर मेरी नाराज़गी से बचो। तो फिर अल्लाह का, फिर ये अल्लाह की मोहब्बत का हक है कि हम अल्लाह को नाराज़ करने से बचें। ऐसा करीम मालिक, ऐसा प्यारा मालिक, ऐसा 70 مئو سے زیادہ حدیث شریف میں ہمارے پیارے عقید و جہاں نبی پاک حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا پاک ارشاد کا خلاصہ ہے کہ اللہ پاک 70 مئو سے زیادہ اپنے بندوں سے محبت کرتا ہے. 70 مئو سے ایک ماں اتنی محبت کرتی ہے تو سمجھانے کو 70 مئو سے بھی زیادہ کتنا ہم تصور نہیں کر سکتے, ہم اس کا تصور نہیں کر سکتے اس رب کی محبت کیا ہوتی ہے. حضرت آدم علیہ السلام کا جو معاملہ تھا ان کو بہت غم ہوا, دکھ ہوا اس بات پہ کہ میری بنی نو جو ہے وہ میری جو نسل کے جو لوگ ہوں گے میرے جو اولاد میں جو لوگ ہوں گے وہ ان میں بہت زیادہ وہ لوگ جہنم میں بھی جائیں گے. تو ان کو غم ہوا, تکلیف ہوئی, اللہ نے ان سے دعا کہ اللہ پاک میری جو اولادیں ہوں گی وہ جہنم میں تو ان کو ڈالے گا تو مجھے اس بات پہ بڑا غم ہے. تو اللہ پاک فرمائیں گے کہ اے آدم کہ میری عزت کی قسم, میری عزت کی قسم جب تک میرے بندے اور تمہاری اولادیں مجھ سے استغفار کرتی رہیں گی معافی مانگتی رہیں گی جب تک ان کی روحیں ان کے جسم کے اندر ہیں میں ان کو معاف کرتا رہوں گا, میں ان کو معاف کرتا رہوں گا. تو کیا کہنے اس رب, اس کریم رب کے بھائی. تو آج جو ہے ہم لوگ محبت تو کرتے ہیں اللہ سے لیکن نہ اشد ہوتی ہے نہ شدید ہوتی ہے نہ بے انتہا ہوتی ہے نہ بہت زیادہ ہوتی ہے, ہوتی ہے لیکن بالکل نہ ہونے کے برابر, معمولی سی خانہ پوری والی جو بنیاد تھی جو جڑ تھی. آج محبت ہے تو لڑکیوں سے, عورتوں سے, اپنی نفسانی خواہشات سے, گاڑیوں سے, اپنے بنگلوں سے, اپنے گھروں سے, زینت اور آرائش جو گھروں کی لوگ کرتے ہیں اس سے, ٹھیک ہے نا. بڑے بڑے لوگ گھر بنواتے ہیں, ماشاء اللہ بنانے چاہیے بھائی, کوئی منع نہیں ہے نہ کوئی یہ چیز ہے, تو ضرورت کے تحت صحیح نا. تو لوگ ہر چیز سے محبت کرتے ہیں, اپنی شکل صورت سے, اپنی ڈگریوں سے, اپنے کاروبار سے, اپنے نوٹوں کی گڈیوں سے, اور بیوی بچوں سے, اولادوں سے, ماں باپ سے کریں. یہ بھی اللہ پاک نے محبتیں رکھی ہیں اور اللہ پاک نے خود فرمایا یہ جائز محبتیں بھی میں نے تمہارے دل کے اندر رکھی ہیں, لیکن ان تمام محبتوں کے اوپر اللہ کی محبت کو غالب رکھنا ہے. غالب یہ ہے مسئلہ, جو شرعی مسئلہ وہ یہ ہے والذین آمنوا اشد حب للہ. اب وہی بات کہ ہر دعویٰ اپنے پیچھے دلیل بھی رکھتا ہے, ہر دعویٰ اپنے پیچھے دلیل بھی رکھتا ہے کہ بھائی ہر کوئی کہہ سکتا ہے جی الحمدللہ میرے داڑھی ہے, ٹوپی ہے, میں نماز پڑھتا ہوں, قرآن پاک پڑھتا ہوں, ذکر کرتا ہوں, رمضان چل رہا ہے, روزے بھی رکھتا ہوں, الحمدللہ صدقہ خیرات بھی کرتا ہوں, زکات بھی دیتا ہوں, میں مبارک ہیں بھائی یہ بات ہے, اور کسی نہ کسی درجے میں یہ بھی اللہ کی محبت ہے, انکار نہیں ہے. لیکن اصل جو معیار ہوتا ہے محبت کا, اصل جو معیار ہوتا ہے محبت کا, والذین آمنوا اشد حب للہ کا مصداق آدمی کب بنتا ہے, اس کی ایک مثال یوں سمجھ لیں. ایاز اور محمود کے ہم واقعات سنتے رہتے ہیں. محمود بادشاہ بہت بڑے بادشاہ گزرے, بہت نیک اللہ والے, اور ایاز ان کا غلام تھا, وہ بہت بڑے ولی اللہ تھے جو ایاز تھے غلام ان کے. تو اور محمود جو بے انتہا محبت کرتا تھا ایاز سے, وہ اس کی وجہ کیا تھی, ان کی ولایت کی وجہ سے, کہاں بادشاہ کہاں غلام کوئی آپس میں انٹر لنک نہیں بنتا, لیکن وجہ کیا تھی, محبت کی مناسبت کی وجہ ولایت عطا تھی, اللہ والے تھے ایاز جو تھے. تو انہوں نے مولانا رومی رحمۃ اللہ ایک فارسی شعر میں اللہ کی محبت کا ایک مسئلہ بتا دیا, سمجھانے کو دو کتنا آسان ہے. ایک بار محمود نے دربار میں اپنے ایک ہیرا منگایا جو اس کے خزانے کا سب سے قیمتی ہیرا تھا. اب اس کو پتا تھا کہ میرے جو 64 وزیر ہیں وہ میرے غلام ایاز سے نفرت کرتے ہیں, بغض رکھتے ہیں, اور کرتے تھے. وجہ کیا تھی کہ وہ دیکھتے تھے کہ ایاز محمود کی جو خاص نظر کرم اور محبت کا جو معاملات, یہ سمیٹتا اور لوٹتا ہے محبت محمود کی, یا جو دل درد دل سے عشق اور محبت اور عزت احترام جو یہ ایاز کا کرتا ہے, ویسی لفٹ تو یہ ہمیں کراتا ہی نہیں. اور یہ بات اس کو بھی پتا تھی محمود بادشاہ کو. تو اس کا مقام دکھلانے کو کہ اس کی وجہ کیا ہے کہ میں تمہیں اتنا وہ نہیں کرتا, اس کو میں وعدہ کیوں کرتا ہوں, تو ایک مثال سے محمود نے وہ سمجھایا. بغیر بولے بعض دفعہ اصلاح ہوتی ہے نا. اس نے اپنے خزانے کا سب سے قیمتی ہیرا منگوایا اور اپنے 64-65 جتنے وزیر تھے سب کو بلوا لیا اس نے, اور پھر اس نے اپنے ایاز کو بھی بلا لیا, سب آ گئے, جمع ہو گئے. پھر سب کو کہا 64 وزیروں کو کہ بھائی یہ جو میرا ہیرا ہے اس کو توڑ کے چکنا چور کر دو, اور ایک لوہے کا کوئی راڈ بھی کوئی رکھ دی, لوہے کی سی بھاری کوئی ہیمر ٹائپ, کہ اس کو توڑ دو. تو جو وزیر تھا وہ چیخ پڑا, اس نے کہا یہ بادشاہ سلامت, ہم ایسی بے ادبی ایسی گستاخی نہیں کر سکتے, یہ ہیرا تو آپ کے خزانے میں کیا دور دور کسی بادشاہ کے خزانے میں نہیں ہے, اور یہ تو انمول ہیرا ہے, تو اتنا قیمتی ہماری ہمت نہیں ہم اس کو توڑ ڈالیں. تو انہوں نے کہا اچھا, پھر دوسرے سے کہا, دوسرے نے بھی جواب دیا. اس طرح کرتے کرتے 64-65 سب وزیروں سے کہا لیکن سب نے انکار کر دیا. फिर आखिर में कहा भाई तुम लोग तो तोड़ ही नहीं रहे इसको, फिर मैं अयाज से कहता हूँ भाई अयाज इसको तोड़ो, बस ये कहना था। अयाज ने सोचा ना समझा, उठाई हथौड़ी और एक मारा उस पे बार, उसको चिकना चूर कर दिया एक ही झटके में। अब सारे जो थे वज़रा वो चिल्लाने लगे, वल्लाह काफिरस्त, काफिरस्त से मुराद ये होती है कि जालिम, मतलब कितना जालिम निकला, देखो इतने बड़ी इसने गुस्ताखी कर दी, सब उसको बुरा भला कहने लगे। अब बादशाह खामोश, और फिर झूठ मूठ बादशाह ने भी नाराज़गी का इजहार किया कि अयाज ये तुमने क्या कर दिया, मेरा इतना बड़ा नुकसान कर दिया, क्या सारे पागल थे जो उन्होंने हीरा नहीं तोड़ा और तुमने मेरे कहने पे तोड़ दिया। अब उसको पता था महमूद को कि ये क्या जवाब देगा, तो फिर अयाज ने कहा कि बादशाह सलामत अगर आपकी इजाज़त हो एक बात कहूँ। उसने कहा हाँ बोलो, यही तो सुनना चाह रहे हैं हम। कहने लगे कि गुस्ताखी मैंने नहीं की, बेअदबी मैंने नहीं की, बेअदबी और गुस्ताखी इन्होंने करी। मैं इनसे एक सवाल करता हूँ आपके 64 वजीरों से कि ये हीरा ज्यादा कीमती था या शाही फरमान, ये हीरा ज्यादा कीमती था या बादशाह का हुक्म। अब सारे वजीर खामोश। अब फिर महमूद मुस्कुराने लगा, जो वो चाह रहा था वही बात हुई। फिर उसने अयाज ने कहा कि बादशाह सलामत मसला ये है कि इन्होंने इस हीरे की कीमत को देख लिया लेकिन आपको नहीं देखा, आपकी अहमियत को इन्होंने आपकी अहमियत को इन्होंने ज़्यादा कदर नहीं की, आपकी अहमियत की, आपके हुक्म को ज़्यादा खातिर में लेकर नहीं आए, इनकी नज़र जो थी हीरे से चिपक के रह गई। इन्होंने हीरे की कीमत तो देख ली लेकिन आपके हुक्म की कीमत नहीं देखी, और मैंने इस हीरे को नहीं देखा, आपके हुक्म को मैंने कीमती समझा, इसलिए फ़ौरन मैंने इसको चकनाचूर कर दिया। तो मौलाना रूमी रहमतुल्लाह इस किस्से में ये सबक दे रहे हैं, ये मौलाना मसनवी रोम, ये 800 साल पहले के औली अल्लाह गुजरे मसनवी रोम हजरत वाला रहमतुल्लाह ने इसकी किताब में मसनवी रोम जो फारसी जबान में उसको तर्जुमा और तशरीह करी हजरत वाला रहमतुल्लाह ने, बहुत ही शानदार, उसमें से तो उसमें से ये कुछ बातें बताई जा रही हैं। तो उसके बाद जो है वो फिर बादशाह ने कहा कि जब ये बात ख़त्म हो गई तो इसमें मौलाना रूमी रहमतुल्लाह इस किस्से में मकसद क्या उनको समझाने का, मकसद ये इस किस्से में हम लोगों को तालीम दी जा रही है कि देखो हमने अपनी ख्वाहिशात नफसानी को मिसले हीरा बना के रखा हुआ है, हमने मिसले हीरा बना के रखा हुआ है अपनी ख्वाहिशात नफसानी को। मिसाल के तौर पे अल्लाह का हुक्म है قل للمؤمنين يغضوا من أبصارهم ويحفظوا فروجهم, اے محمد صلی اللہ علیہ وسلم میرے مومن بردوں سے, میرے مومن بندوں سے آپ کہہ دیجئے, ایمان والوں سے کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں اور اپنی شرم گاہوں کی حفاظت کریں۔ تو اللہ پاک رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے نظروں کی حفاظت کو حکم دے رہے ہیں کہ عورتیں نامحرم جتنی بھی لڑکیاں عورتیں ہیں, تمہاری سالی ہو, بھابھی ہو, ماموزاد, چچا زاد, خالہ زاد, چلتی پھرتی جتنی بھی نامحرم عورتیں خواتین ہیں, ان سے نظروں کی حفاظت کرو۔ اور کس کے ذریعے کہا جا رہا, کہلوایا جا رہا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے۔ دو بڑی ہستیاں بیچ میں آ گئی, ایک تو اللہ کا حکم, پھر بزبان رسالت صلی اللہ علیہ وسلم, یا آپ کہہ دیجیے کتنی پاور بڑھ گئی, اللہ کا حکم آ گیا, فرمان شاہی آ گیا۔ لیکن میں کہتا ہوں نہیں, بولتے نہیں ہیں لیکن نہیں, وہ لڑکی بہت اچھی ہے, میں کیا کروں, مجھ سے کنٹرول نہیں ہوتا, مجھے بہت اچھی لگتی ہے, اس کا حسن ایسا, تو یہ کہلاتا ہے وہ ہیرے جو اپنے دل کی خواہشات کو مثل ہیرے سے تشبیہ دی ہے مولانا رومی رحمۃ اللہ نے, اس کو ہم توڑنے پہ تیار نہیں ہیں۔ اللہ کہہ رہے ہیں مت دیکھ, میں کہتا ہوں دیکھوں گا, میں نہیں توڑوں گا اپنے دل کو, اگر میں نہیں دیکھوں گا تو پھر کیا ہوگا, مجھے میرے دل کو تکلیف ہوگی, اگر میں موبائل چھوڑ دوں گا, گندی چیزیں چھوڑ دوں گا, ناچ گانے میوزک دیکھنا چھوڑ دوں گا, میرے دل کو تکلیف ہوگی, میرا دل ٹوٹے گا۔ اللہ کا فرمان ٹوٹے تو ٹوٹے, میں اپنا دل ٹوٹنے پر کسی طرح گوارا نہیں کروں گا اس بات کو۔ تو ہم شاہی فرمان کو توڑتے رہتے ہیں, صبح شام اللہ کے حکموں کو پاش پاش کرتے رہتے ہیں, لیکن اپنی گندی نفسانی پلیت خواہشات کی جو مثل ہیرے کے ہم نے سمجھ رکھا ہے اس کو توڑنے پہ ہم تیار نہیں ہوتے۔ نیک اعمال تو ہم کر لیتے ہیں لیکن گناہوں کی جو حرام لذتیں ہوتی ہیں اس کو چھوڑنے پہ تیار نہیں ہوتے۔ سب ماشاء اللہ رمضان چل رہا ہے لیکن اکثریت کا بہت برا حال ہے, اللہ ماشاء اللہ جو لوگ بچے ہیں, جو بچنے والے لوگ ہوتے ہیں وہ 12 مہینے بچتے ہیں, کیا رمضان اور کیا غیر رمضان۔ لیکن دکھ کی بات یہ کہ ایک مہینہ یہ جو لعلکم تتقون, اللہ فرما رہے میں اس لیے روزہ فرض کروں تاکہ تم کو تقوی نصیب ہو جائے, پورے مشق پورے مہینے کی یہ کہ 11 مہینے ہمارے تقوی کے ساتھ گزرے کہ ہم ایک مہینے میں اہتمام کر لیں تقوی سے رہنے کا۔ رمضان کا مقصد ہی لعلکم تتقون ہے, اللہ فرما رہے تاکہ تمہیں تقوی نصیب ہو جائے۔ تقوی کسے کہتے ہیں؟ جو لوگ نیک اعمال کے ساتھ گناہوں سے بچنے کا غم اٹھاتے ہیں۔ تو پوری پریکٹس یہ ہم لوگ کرتے ہیں, ہم لوگ اپنی نوافل بڑھا لیتے ہیں ماشاءاللہ, نمازیں پڑھتے ہیں, قرآن ذکر اذکار بڑھا لیتے ہیں, لوگ ایک ایک ہفتے میں پورے پورے قرآن پاک ختم کر لیتے ہیں, کچھ 5 دن میں کر رہے ہیں ماشاءاللہ مبارک ہے, سارا دن قرآن پاک سے چپٹے رہتے ہیں لیکن غیبت سے نہیں بچتے, بد نظری سے نہیں بچتے۔ تو اللہ کا مقصد حاصل نہیں ہو رہا, لعلکم تتقون۔ मुबारक है, बढ़ाएं अमाल की तादाद, कौन मना कर रहा है। लेकिन जो असल जो अल्लाह पाक का जो मकसद है वो क्या है, लाअल्लकुम, ताकि तुम्हें तकवा नसीब हो जाए, इसलिए तुम पर मैं रोजे फर्ज कर रहा हूँ। क्योंकि भूखा रखने से भी ये होता है कि नफ्स की जो बागडोर होती है वो लगाम ढीली पड़ जाती है। क्योंकि वो हजरत वाला रहमतुल्लाह शेर फरमाते थे ना कि पेट में पड़ा चारा उछलने लगा बेचारा, पेट में पड़ा चारा उछलने लगा बेचारा। जब रोटी पानी पेट में होता है तो नफ्स अकड़ दिखाता है, शहवत परस्ती का मर्ज आदमी के अंदर उठता है। लेकिन जब भूखा प्यासा है बेचारा, रोजाना वो 10-12 घंटे जो है वो भूखा रह रहा है, तो आहिस्ता आहिस्ता नफ्स ढीला पड़ जाता है। फिर उस पर अल्लाह ने इजाफी बोझ भी डाल दिया, तरावियां भी पढ़ो, नमाज भी पढ़ो, कुरान पाक भी पढ़ो, जिक्र अस्कार भी करो, तो उससे क्या होगा, आहिस्ता आहिस्ता ये प्रैक्टिस कराने का क्या मकसद है कि नफ्स कंट्रोल में आ जाए हमारा, गुनाहों से बचने की तौफीक हो जाए, ये मकसद है। ताकि रमज़ान हम ख़त्म कर लें, पूरा हो जाए रमज़ान, तो रमज़ान के बाद भी हमारे वही मामूलात हो जो हमारे रमज़ानों में चल रहे थे। तो ये रमज़ानों में नेक अमाल तो हम बढ़ा देते हैं भाई, मुबारक है, लेकिन हमें ये देखना है कि लअल्लकुम तत्तकून के हिसाब से हमारे गुनाह जो हैं क्या उसमें कोई कमी आई। जो हम गीबत कर रहे थे हम पिछले दिनों और पूरी साल भर, तो क्या इस रमज़ानों में भी वही गीबत तो नहीं चल रही। जो मैं बदनफरी 11 महीने करता हुआ आ रहा हूँ, मोबाइल पे शक्लें देख रहा हूँ, म्यूजिक सुन रहा हूँ बैकग्राउंड में, जो कुछ भी है खुराफात चलते फिरते, बदनफरी जो भी हराम काम थे वो बदनफरी वगैरह, क्या मैं रमज़ानों में भी चल रहा है और रुके? ये तो दो मिसाल देने को कह रहे हैं। इसी तरह जो और दूसरे गुना है उसका एक जायजा तो लें कि अल्लाह पाक की मैं जो चाहत है कहाँ तक पूरी कर रहा हूँ, कहाँ तक अल्लाह की मशीयत को मैंने पूरा किया। लअल्लकुम तत्तकून का मैं मिज़दाक कितना बना, बदतमीजी तो लोगों को के साथ नहीं कर रहा, गालियाँ तो मैं नहीं दे रहा, बीवी के साथ जुल्म ज़्यादती तो नहीं कर रहा मैं, क्या मेरा रवैया है, ये सारी चीज़ें देखनी है। तो अभी चूँकि रमज़ान चल रहे हैं और अभी तो काफ़ी माशाल्लाह दिन भी पड़े, तो कोई परेशानी वाली बात नहीं है भाई। तो आदमी तो अगर कोई गुनाह हो गए तो अल्लाह पाक से कह दे, अल्लाह पाक यूँ भी 8-10-12 दिन मैंने गुजारे रमज़ान में, अल्लाह मुझे माफ़ फरमा दे, मैंने सही तरह से नहीं गुजार पाए जिस तरह से मुझे गुजारने चाहिए, तो जो तेरा हुक्म था पत्नी, अल्लाह पाक मुझे अगले साल रमज़ान मिले ना मिले, तो अल्लाह पाक मैं अब ये 10 रोज़े मैंने सही तरह से नहीं गुजार पाया, इसमें भी गुनाह करता रहा, अल्लाह तो मुझको माफ़ फरमा दे, तौबा कर ले और अल्लाह से दुआ करे, अल्लाह बकिया जो भी रमज़ान की 7 घड़ियाँ बची हैं अल्लाह पाक इसमें तू मुझको कामिल तकवे से रहने की तौफीक अता फरमा। और अगर बिल्कुल अल्लाह ना करे रोज़ाना भी अगर गुनाह होते रहा, रोज़ तौबा करता रहेगा, तो इंशाल्लाह वो भी लअल्लकुम तत्तकून का मिज़दाक बन जाएगा। और इससे ज़्यादा क्या आसानी चाहिए, खता हो रही है तो तौबा तो मुसलसल करते रहें। तो ये मामला है, तो ये चीज़ होती है वल्लदीन आमनु अशद्दु हुब्बा लिल्लाह। तो हमने अपनी अपनी ख्वाहिशात नफ्सानी को, गुनाहों की हराम लज्जतों को मिसले हीरे से चिपका के रखा हुआ, इसे तोड़ने पे तैयार नहीं है फरमाने शाही के ऊपर, अल्लाह रसूल के हुक्म के ऊपर, जिसकी वजह से हम लोग मुसलमान तो हैं लेकिन नाकिस मुसलमान हैं, हम मोमिन तो हैं लेकिन नाकिस मोमिन हैं, जिसकी वजह से हमारी तरक्यात बातनी हमें हो नहीं रही। वरना मुसलमान की तो बहुत ऊंची शान होती है, मुसलमान का बहुत ऊंचा मुकाम होता है। मुसलमान और मोमिन में फ़र्क ही यही होता है। किसी ने बड़ी अच्छी बात कही ना, पहले बहुत मशहूर हुई थी ये बात, बहुत मुख्तसर है, मुसलमान अल्लाह को मानता है, मुसलमान अल्लाह को मानता है और मोमिन अल्लाह की मानता है। को और की का फ़र्क है, मुसलमान तो बहुत ही एक छोटा टाइटल है, ईमान आ गया बहुत बड़ी बात है, लेकिन तशरीह क्या है कि जिसने कलमा पढ़ लिया, कोई हिंदू हुआ, ईसाई हुआ, उसने कहा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह दिल के इरादे के साथ, वो मुसलमान हो गया। मोमिन कब बनेगा, वो कलमा पढ़ने के बाद जब अल्लाह के अहकाम पर अमल करेगा, तकवे से रहेगा, फिर उसके बाद बंदा मोमिन बनेगा वो। तो आज हम लोग माशाल्लाह से मुसलमान तो बहुत है, लेकिन भाई मोमिन जिसको कहते हैं ना, मोमिन बंदा है, मोमिन जिसके बारे में अल्लामा इकबाल रहमतुल्लाह ने फरमाया था, निगाहें मोमिन से बदल जाती हैं तकदीरें, निगाहें मोमिन से बदल जाती हैं तकदीरें। तो भाई जो निगाह जो होती है उससे तकदीरें बदल जाती हैं, वो नज़र कहाँ गई। और ये हदीस शरीफ का खुलासा आप सुस्तम इरशाद फरमा रहे हैं, बंदा है मोमिन की फिरासत से डरो, बंदा मोमिन की फिरासत से डरो, अल्लाह के नूर से देखता है वो। नज़रों की बात हो रही है तो बंदा मोमिन की फिरासत से, तो मोमिन बंदों की नज़रों की फिरासत ऐसे होती है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं, उनकी नज़र से डरो कि अल्लाह के नूर से देखते हैं, यानी खुद नहीं देखते, अल्लाह का नूर उनको दिखा रहा होता है। तो जब वो देखेंगे किसी चीज़ को तो किस अंदाज में देखेंगे, उनके क्या मामलात होंगे, जो साहिब कश औली अल्लाह को नज़र हासिल होती है, यानी जो लोग मुत्तकी होते हैं, जो लोग अल्लाह वाले होते हैं, तो हर आदमी तकवा अख्तियार करके वो नज़र हासिल कर सकता है अल्लाह पाक से। तो ये इस तरफ हमें, इस तरफ हमारा जो है वो ध्यान ही नहीं होता। और ये जो नफसानी ख्वाहिशात पे बात चल रही है कि हीरे मिसले हीरे के, ऐसे हमने इसको चिपटा के रखा है, ये कोई सूफियों का या बुजुर्गों का मज़मून नहीं है। अभी तक कुरान और हदीस से ही लेके चलना होगा ज़्यादातर मामला। कुरान पाक की आयत है, अल्लाह पाक ने बड़े اگر ہم غور کریں اس آیت پہ تو ایک طرف سے اللہ کو ایک ناگواری ہے, اس سے پتہ چل رہا اللہ کو ایک خاص عمل سے ہمارے ناگواری ہے, اللہ کو دکھ بھی ہے, غم بھی ہو سکتا ہے اللہ کو, یعنی ناگواری کہنے یا جو بھی ہے. کیا فرما رہے ہیں اللہ پاک؟ اے محمد صلی اللہ علیہ وسلم, رسول اللہ صلی اللہ علیہ وسلم کو ارشاد فرمایا, اے محمد صلی اللہ علیہ وسلم کیا آپ نے ایسے شخص کو دیکھا, تنزل اللہ, کیا آپ نے ایسے شخص کو دیکھا جس نے اپنی خواہشات نفسانی کو اپنا خدا بنا کے رکھا ہوا ہے؟ یہ کون کہہ رہا ہے؟ اللہ رب العالمین قرآن پاک میں فرما رہے ہیں, یہ جو ساری باتیں اس کا خلاصہ اس آیت میں نکل رہا ہے, یہ طنز کر رہے ہیں, ایسی شخص کو دیکھا آپ نے؟ کیا مطلب؟ میں کھلا رہا ہوں, میں پلا رہا ہوں, میں عشق کرا رہا ہوں, ساری ضرورتیں میں پوری کرتا ہوں, لیکن یہ مانتا میری نہیں ہے, مانتا نفس اور شیطان کی ہے. یہ کتنا بڑا نمک حرام ہے, یہ ناراضگی چھپی ہوئی اللہ کی. بھائی اصول کیا ہے؟ جو ہمیں کھلائے پلائے عیش کرائے, جو مصیبت میں ساتھ دے, غموں میں ساتھ دے, تکلیف میں ساتھ دے, جب پکارے اور وہ لبیک یا عبدی میں حاضر ہوں, یہ ہم کون ہیں؟ رات کو 3 بجے بھی ہم کسی کو فون نہیں ملا سکتے, کو پریشانی آ جائے, سوچیں گے کہ ہمارے ایسے تعلقات ہیں یا نہیں, پتنی فون اٹھائے نہ اٹھائے, پتنی برا مان جائے نہیں, برا نہ مان جائے, یار آپ نے 3 بجے اٹھا دی اتنی سی بات پر. لیکن کیا کہنے اس رب پہ, اس کا دروازہ کبھی بند نہیں ہوتا اپنے بندوں پر. رات کو 4 بجے اٹھ کے کھڑا ہو جائے, اللہ پریشان ہوں, اللہ میری مدد فرما, اللہ ہمیشہ ہی کہتا ہے یا عبدی لبیک یا عبدی, اے میرے بندے حاضر ہوں, بول کیا پریشانی ہے. ایسا رب, ایسا کریم مالک, اس کو یہ اہمیت ہی نہیں ہے, چھوڑ دیا اس کو, نفسانی خواہشات کو خدا بنایا ہوا ہے, نفس اور شیطان کو خدا بنایا ہوا ہے. میں نہیں جانتا کسی چیز کو, بھائی میرا جو دل مانتا ہے, جس میں مجھے مزہ آتا ہے, میں تو وہ کہتا ہوں, میں وہ کرتا ہوں. آج کل لوگوں کا یہ بن چکا ہے نظریہ, اللہ رسول کی باتوں کو کہتے ارے رہنے دو یار, سب مولویوں کی باتیں, ارے یہ قرآن پاک کی آیات ہیں, حدیث مبارک ہیں, مولویوں کی باتیں, یہ اللہ سے محبت کی تو کوئی بات ہی نہیں. حضرت والا رحمۃ اللہ ایک اور بڑی پیاری مثال دیتے تھے, دیکھو اللہ کی اتنی کرم نوازی, اتنی محبت, اتنے احسانات ہیں کہ اگر اللہ پاک جہنم نہ بھی بناتا عذاب دینے کو, جلانے کو, یا کوئی مصیبت, کوئی بلا دنیا اور آخرت میں نازل نہیں بھی کرتا, تو بھی اللہ کے اتنے احسان ہیں ہمارے اوپر کہ ماں کے پیٹ سے لے کے اب تک ہم دیکھیں کبھی اللہ نے ہمیں فاقہ نہیں کرایا, کسی بڑی بلا میں اللہ پاک نے ہمیں مصیبت میں اللہ نے مبتلا نہیں کیا, اللہ پاک نے ہمیشہ عافیت سے رکھے, تو اس کے کتنے احسان ہیں. تو سب کچھ کرنے کے بعد جو ہے اللہ پاک نے ساری چیزیں دی, جہنم میں اگر اللہ پاک نہ بھی جلائے تو بھی کوئی بھی بندہ جو ذرا سا بھی جس کے اندر شرم ہوگی اور ظرف ہوگا اور شرم و حیا کا مادہ ہوگا, تو وہ ایسا بندہ اپنے رب کو بغیر جہنم کے خوف کے ویسے ہی اللہ کو ناراض نہیں کرے گا. کہ ایسے پیارے کریم رب کو یار کیا ناراض کرنا, میں ایسے پیارے رب کو ناراض کروں جو میرا بال بال اس کے احسان تلے جکڑا ہوا ہے, اس نے مجھے کہاں سے کہاں پہنچا دیا, کتنا عافیت سے مزے سے اس نے مجھے رکھا ہوا ہے. تو شرم والا بندہ ہوگا, لحاظ والا بندہ ہوگا, اہل محبت اگر ہوگا تو وہ تو ڈنڈے کے زور پہ نہیں اللہ کی مانے گا, وہ تو پیار سے ہی اللہ کے رستے پہ چل پڑے گا احسان تلے دب کے. اگر جہنم نہ بھی اللہ پاک بناتا تو شریف بندے جو ہوں گے وہ ویسے ہی اللہ کے فرمردار بن کے چلتے. حضرت ایک مثال دے کے پیش کری تھی, کیا پیاری مثال تھی. اور ایک اور عاشقین عشق کے اوپر بات چل رہی ہے آج, محبت کے اوپر, اشد محبت. ایک حدیث پاک کا خلاصہ ہے ہمارے پیارے آقا دو جہاں صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, اللہ کبھی بشیما فرمائے کہ 3 درجے ہوں گے اہل جنت کے. بھائی جنت میں تو درجات ہوں گے نا, انبیاء کرام کا الگ درجہ, ولیوں کا الگ درجہ, عام مومنین کا الگ درجہ, شہداء کا الگ درجہ, مختلف درجے ہوتے ہیں, لیکن ایک اور 3 درجے ہوں گے, ان کے بارے میں اللہ پاک ارشاد فرمائیں گے کہ یہ پہلا گروہ وہ ہے جنت کا جس کو میں نے جنت میں داخل کیا, یہ وہ لوگ ہیں جو اس لیے میری عبادت کرتے تھے, گناہوں سے بچتے تھے کہ ان کو جہنم کی ہولناکیوں سے, جہنم کے جو مناظر سے بڑا ڈر لگتا تھا, جہنم میں جلنے سے اور میرے جو عذاب سے ان کو بہت ڈر لگتا تھا, تو یہ خوف کی کیفیت میں رہتے تھے. تو میں نے آج ان کو بچا لیا اس خوف سے, جہنم سے بچا لیا, اور پھر میں نے ان کو جنت میں داخل کر دیا. اور دوسرا گروہ کے بارے میں اللہ نے فرمایا, یہ دوسرا گروہ جنت کا, اہل جنت کا وہ ہے جو اس لیے میری عبادت کرتا تھا, گناہوں سے بچتا تھا, یہ جنت کا مشتاق تھا اور جنت کی حوروں کا مشتاق تھا, تو میں نے اپنے وعدے کے مطابق آج ان کو جنت بھی عطا فرما دی اور ساری نعمتیں عطا فرما دی. اور تیسری گروہ کے بارے میں اللہ فرمائیں گے, میری عزت کی قسم اس گروہ کو میں وہ جنت دوں گا جو ان دونوں کو نصیب بھی نہیں ہے. پھر اللہ فرمائیں گے یہ تیسرا وہ گروہ ہے اس کو جو ہائی لیول کی جنت ملیں گی, فرمائیں گے یہ میرے عاشقین کا گروہ ہے. इनको ना जन्नत से मतलब था, ना इनको जहन्नम से मतलब था, ये तो मेरे दीवाने थे, मेरे आशिक थे, बस मेरे इश्क में डूब के ये दीन के ऊपर चलते थे, ये किसी चीज की इनको लालच नहीं थी, ये किसी चीज पे ध्यान नहीं देते थे, ये अपनी जिंदगी, अपनी जान, माल, इज्जत, आबरू हर वक्त मुझ पर लुटाते रहते थे। मैंने इनको हर तरह से आजमाइश की और ये मेरी आजमाइश पे पूरा उतरे। तो इनको, इसको जो, इन लोगों को जो, अपने आशिकीन को जो मैं जन्नत दे रहा हूँ, ये ऐसी जन्नत दे रहा हूँ जो उन दोनों को नसीब भी नहीं हुई। तो आशिकीन के दर्जात जो होते हैं कुछ और होते हैं। तो औली अल्लाह और ये खानकाहें और ये अल्लाह वालों से बैत होना, और ख़ास तौर पे हमारे प्यारे मुर्शिद आरिफ बिल्लाह हज़रत अक़दस मौलाना शाह हकीम अख्तर साहब रहमतुल्लाह यही इरशाद फरमाते थे कि अल्लाह वालों की सुबह से सबसे बड़ी जो चीज़ हासिल होती है वो अल्लाह की मोहब्बत के चंद कतरे कल्ब के अंदर आ जाते हैं। बस जब इश्क आता है, मोहब्बत आती है अल्लाह और रसूल की, तो फिर गाड़ी खुद चलती है, फिर तकवा खुद नसीब होगा, फिर गुनाहों से बचने की खुद कैफियत पैदा हो जाती है, सारा जमाना खिलाफ हो परवाना चाहिए। शेर सुनिए, बड़ा मज़ेदार है, इसको गालिबन ख्वाजा साहब रहमतुल्लाह का या शायद हजरत वाला का, अल्लाह माफ़ फरमाए कमी बेशी। सारा जमाना खिलाफ हो परवाना चाहिए, यानी जब किसी अल्लाह वाले से ताल्लुक कायम कर लेते हैं लोग, तो फिर अल्लाह का फजल किस सूरत में निकलता है? शेर की सूरत में। सारा जमाना खिलाफ हो परवाना चाहिए, पेशे नजर तो मर्जिए जानाना चाहिए, पेशे नजर तो मर्जिए जानाना चाहिए, फिर तू इस नजर से जांच कर ये कर फैसला, फिर तू इस नजर से जांच कर कर ये फैसला, क्या क्या तो करना चाहिए और क्या क्या ना चाहिए। ये होते आशिकों की शान, आशिकों की दीवानगी, ये होते हैं अल्लाह वालों का मुकाम। तो जब अल्लाह वालों की सुबह से सबसे बड़ी चीज़ हासिल हो जाती है, अब जैसे हज़रत वाला रहमतुल्लाह इरशाद फरमाया कि शेर जो होता है वो दरिया के बहाव के खिलाफ तैरता है, उसकी एक शान है, जो वाइल्ड लाइफ जानते हैं उनको पता है। जितने भी चरिंद परिंद जो छोटे मोटे जानवर जो होते हैं दरिया पे जब चलते हैं तो वो दरिया के बहाव के साथ तैरते हैं, जिस रुख के ऊपर दरिया का बहाव होता है, बहाव जहाँ होगा। लेकिन जो शेर बब्बर होता है, शेर नर, वो क्या कहता है, नहीं मैं शेर हूँ, मैं छोटे मोटे चूड़े चमार जानवरों की तरह नहीं हूँ, अल्लाह ने मुझे बादशाह बनाया है। तो वो कहता है मैं एंटी डाइवर्जन स्विमिंग करूँगा। तो वो सब ऐसे जा रहे होंगे, वो मुखालिफ सिंत में दरिया के बहाव के खिलाफ तैरता है शेर जो होता है, वो उसकी अल्लाह ने एक शान रखी है क्योंकि वो शेर है। तो हजरत ने फरमाया कि इस मिसाल से मेरे दिल में एक बात आई कि बंदा मोमिन की भी तो यही शान है। क्या मतलब? वो भी तो एंटी डाइवर्जन चलता है, वो तो तैरता है, वो भी चलता है, वो ही नहीं देखता नफ्स और शैतान कहाँ मुझे लेके जा रहे हैं, वही नहीं देखता इस वक्त माशरे का माहौल किस तरफ जा रहा है। आजकल क्या है, किसी अक्सर सब नहीं लेकिन अक्सर किसी लड़कियों के बारे में पता होता है, लड़कियां बताती हैं कि मेरी दोस्त है, बता रही है मेरे तो 10-10, 12-12 बॉयफ्रेंड है, ओ अफसोस करती है तुम्हारा कोई बॉयफ्रेंड नहीं है। अब एक खातून का फ़ोन आया, उन्होंने बताया कि स्कूल में मैंने डाला था और लड़कों से बचाते हुए कि लड़कों से मैं बचाऊँ, को एजुकेशन सिस्टम से बचाऊँ, ऐसे स्कूल में डालूँ जहाँ लड़कियाँ, उन्होंने बेचारी ने तखवे को मलहूस रखते हुए उन्होंने दाखिल कराया। तो इस कदर फवाशी रियायत बढ़ चुकी है, तो बेचारी परेशान होगी। वो 15 दिन बाद तो उनकी बेटी परेशान हो गई, उसने बताया कि मम्मा वो तो अजीब ही माहौल है वहाँ, तो वैसे तो लड़के नहीं है लेकिन हर लड़की के अक्सरियत किसी के 6, किसी के 8, किसी के 15-15 बॉयफ्रेंड है। और लड़कियाँ आपस में कहती हैं हम तो हैरान होते हैं कि हमारी माओ ने और आज की जो पुरानी औरतें थी एक शौहर के साथ इन्होंने 50-50 साल कैसे गुजार लिया, हमारा तो 10 दिन में दिल भर जाता है। ये ऐसी बातें नहीं बता रहा मैं आपको, ये कसरत से जो बातें सुनने को मिल रही हैं, सब इतनी फवाशी उरियानियत बढ़ती जा रही है कि तो भाई ये क्या हो रहा है ये मामला। तो इस तरफ तवज्जो देनी चाहिए तो गुनाहों से आदमी बचे। तो ये वल्लदीना आमनु अशद्दु हुब्बा लिल्लाह, तो ये जो मोहब्बत की जो बात हो रही है तो ये बड़ी अहम चीज़ है। और ये जो अल्लाह वालों की सोबत के बाद जो है, ये तो बात हो रही थी एंटी डाइवर्जन की, शेर के बहाव के खिलाफ जो चलता है, तो माशरा तो ये चलता है ना। तो आजकल क्या है, बेचारी जिस लड़की को शरीफ होगी जब वो ऐसा माहौल देखेगी, अपनी सहेलियों से मिलेगी, वो कहेगी लो जी सबने इतने लड़कों से दोस्तियां की, इसी तरह कितने ऐसे लड़के होते हैं जो शरीफ होते हैं बेचारे, कोई उनके दोस्त मिलते हैं पुराने या नए, वो बताते हैं अरे तू ऐसी फिर रहा है, मेरी तो 6-6 है, मेरी तो 10-10 गर्लफ्रेंड है। और वो बेचारा एहसास क्या एहसास कमतरी उबतला करते हैं, फिर उसको दोस्त उसके ताने देते हैं, भाई तू कैसी जिंदगी गुजार रहा है, कुछ भी नहीं है, मैं तो ऐसे मजे कर रहा हूँ। ये सब हराम काम फैलाए जा रहे हैं हसरत पैदा करके। तो भाई अब जो बेचारे शरीफ होते हैं वो भी फिर बाज दफा इन गंदगी में आ जाते हैं कि यार मैं ऐसी जिंदगी गुजार रहा हूँ, सब तो इस रुख के ऊपर जा रहे हैं। तो भाई वही बात कि سارا زمانہ خلاف و پروانہ چاہیے، پیش نظر تو مرضی جانانا چاہیے، تو اگر سارے دریا کے بہاؤ کے خلاف، دریا کے بہاؤ کے ساتھ اگر چل رہے ہیں، حرام کاری کی طرف اگر معاشرہ جا رہا ہے، کو ایجوکیشن سسٹم کی طرف جا رہا ہے، لوگ غیر شرعی تقریبات میں جا رہے ہیں، مووی تصویر بنا رہے ہیں، موبائل پہ گندی ننگی چیزیں لوگ دیکھ رہے ہیں، اگر سب ایسا دیکھ رہے ہیں تو بھائی میں کیوں ایسا بنوں؟ سوال یہ ہوتا ہے، میں تو اس کے مخالفت پہ چلوں گا، یہ ہے بندہ مومن شیر نر رجال اللہ، جس کو قرآن پاک میں اللہ نے ایسے لوگوں کے بارے میں فرمایا رجال اللہ، یہ ہے میرے رستے کے مرد، رجال اللہ ان کو مرد قرار دے رہے ہیں اللہ پاک، کون لوگ؟ جو معاشرے کے میں جو گندگیاں، جو بہاؤ چل رہا ہے خباثتوں کا، گناہوں کا، حرام کاریوں کا، دین مخالفت کا، فحاشی اوریانیت کا، مخلوط ماحول کا، اور اس طرح پتنی کتنے گندے ماحول کا، تو جب بندہ مومن ہوتا ہے وہ اس چین سسٹم کا حصہ نہیں بنتا، وہ اس کے مخالفت میں چلتا ہے، بس یہی پہچانے والذین آمنوا اشد حب للہ کی، کہ واقعی اللہ کا عاشق ہے، یہ نفس کا عاشق نہیں ہے، یہ اپنے رب کا عاشق ہے، ہر دعویٰ اپنے پیچھے دلیل رکھتا ہے تو جب بندہ مومن کی صفات کیا ہوتی ہے، وہ دیکھا دیکھی نہیں کرتا حرام کام، سب ایسے کرنا تو چلو میں بھی کروں، نہیں، وہ اپنی شان الگ سے بناتا ہے۔ حضرت والا کے شعر کا مصرع بھی یہ تھا کہ ہر عاشق اپنا عالم الگ بناتا ہے، ہر عاشق اپنا عالم الگ بناتا ہے، اور دوسرا حضرت کا ایک اور شعر تھا، سارے عالم کو خاطر میں نہ لائیں ہم، سارے عالم کو خاطر میں نہ لائیں ہم، نہ جانے کیا پا گئے جانے عالم سے ہم، کچھ ایسا اللہ پاک عطا فرما دیتے ہیں کہ پوری کائنات، پوری دنیا نظروں سے گزر جاتی ہے۔ وجہ کیا ہے؟ پھر اللہ والے کسے کہتے ہیں؟ معرفت جن کو ملی ہوئی ہوتی ہے، ہم کہتے ہیں نا جی عارف باللہ، عارف باللہ کا کیا مطلب ہوتا ہے؟ عارف کا مطلب ہوتا ہے جو اللہ کی معرفت جس کو مل چکی ہو، جو اللہ کو پہچانتا ہو، اللہ کی پہچان کو معرفت کرتے ہیں۔ آج ہمارا یہ حال ہے کہ ہم اللہ کو مانتے تو ہیں لیکن پہچانتے نہیں ہیں، ماننا الگ ہوتا ہے، پہچاننا الگ ہوتا ہے، مانتے تو ہم لوگ ہیں، الحمد للہ، پہچاننے کا کیا مطلب ہوتا ہے؟ تو جب کسی بندے کو اللہ کی پہچان ہو جاتی ہے اور معرفت حاصل ہو جاتی ہے، اور خود رسول اللہ صلی اللہ علیہ وسلم نے حکم دیا اللہ کی معرفت حاصل کرو، اللہ کو پہچانو، کیا مطلب؟ قرب خاص کی طرف اشارہ ہے، قرب خاص اللہ کا حاصل کرو، تقوی اختیار کرو، تمہیں اللہ کی معرفت ہو جائے گی، اور جب اللہ کی معرفت حاصل ہو جائے گی تو پھر گناہ جو ہوتے ہیں وہ گئے دن کی بات ہو جاتے ہیں، ماضی کا حصہ بن جاتے ہیں، پھر حرام کام نہیں ہوتے عادتاً، پھر گندگی نہیں ہوتی، پھر بیوی کی پٹائیاں آدمی نہیں لگاتا، پھر گندی گالیاں نہیں دیتا، پھر ظلم نہیں کرے گا، پھر رشوت نہیں کھائے گا، پھر سود نہیں کھاتا، پھر حرام نہیں کھاتا، پھر موبائل پہ روزانہ گندی چیزیں نہیں دیکھتا رہتا، یہ ساری چیزیں ختم ہو جاتی ہیں۔ یہ دلیل ہے کہ اس بندے کو اللہ کی پہچان اور معرفت حاصل ہو گئی۔ تو معرفت الہیہ کے جو لوگ ہوتے ہیں وہ الگ ہوتے ہیں۔ وجہ کیا ہوتی ہے؟ کہ اللہ والے اللہ کو ایسا پہچانتے ہیں، ایسے اللہ سے متاثر ہوتے ہیں، پھر کسی سے متاثر نہیں ہوتے۔ معرفت کی سینکڑوں اولیاء اللہ نے جو ہے وہ تشریحات بیان کی ہیں۔ مجھے جو سب سے شاندار جو لگتی ہے تشریح معرفت کی، سمجھانے کو اور آسان بھی ہے، بات فوراً سمجھ میں آ جاتی ہے، کہ معرفت، اللہ کی پہچان معرفت اس کو کہتے ہیں کہ اللہ پاک سے ایسا، اللہ کو ایسا پہچانے کو بندہ اور اللہ سے ایسا متاثر ہو جائے، پھر موت تک کسی دوسری شخصیت سے متاثر نہ ہو، ایسا اللہ سے متاثر ہو جائے۔ کیا مطلب؟ کہ اللہ کی ایسی پہچان ہو جائے، اللہ سے ایسا متاثر ہو جائے، موت تک پھر کسی دوسرے سے متاثر نہ ہو، اور اللہ کے ہاتھوں اپنے آپ کو ایسا بیچے، ایسا بکے اللہ کے ہاتھوں، پھر دوبارہ کسی سے نہ بکے، کہ انمول ہو جائے پھر وہ۔ آج ہمارا کیا حال ہے؟ ہم ٹکے ٹکے پہ بکتے ہیں، ٹکے ٹکے پہ، کیسے؟ دکان کسی کی ہے، اذان ہو گئی، اب پتہ ہے کہ جماعت کھڑی ہونے والی ہے، لیکن میں کہہ رہا ہوں نہیں، نماز کا کیا ہے؟ یہ تو میں بعد میں پڑھ لوں گا، ابھی کسٹمر ہے، چلا گیا تو میں بھوکا مر جاؤں گا، فاقے شروع ہو جائیں گے، نعوذ باللہ، یہ سوچ ہوتی ہے، تو وہ دکان چھوڑ کے جماعت کے ساتھ نہیں جائے گا، جماعت کے ساتھ نماز نہیں پڑھے گا، یا تو جب رش ختم ہو جائے گا دکان کا، اس کے بعد پھر وہ جا کے اکیلے نماز پڑھے گا۔ تو دو ٹکے میں اس نے بیچ دی اپنے ایمان کو، دو دو ٹکے میں ایمان بیچ رہے ہیں، آج ہمارا یہ حال ہے۔ وجہ کیا ہے؟ کہ اللہ کو، اللہ کے ہاتھوں نہیں بکے ہوئے، جو اللہ کے ہاتھوں نہیں بکتا وہ پھر قدم قدم پہ اپنے ایمان کو بیچتا ہے، اور اس کے بعد کیا ہوتا ہے؟ کوئی حسن نظر آ گیا کہیں، کوئی لڑکی آتی ہوئی نظر آ گئی، ذرا چمکتی دمکتی، بس پھر دیکھیں خوب گھر گھر کے دیکھا جائے گا، اللہ رسول کے حکم کو توڑا جائے گا، رسول اللہ علیہ وسلم کی لعنت کی بددعا بھی بد نظری پر، وہ بھی آدمی لے گا لعنت کی بددعا، لیکن اپنے دل کی خواہش پوری کرے گا۔ تو اس نے یہ بھی اپنے آپ کو بیچنا ہے، اپنے ایمان کو بیچنا ہے، کہ یہ آدمی قدم قدم پہ بک رہا ہے، کبھی حسن کے ہاتھوں بک رہا ہے، کبھی نوٹوں کے آگے بک رہا ہے، کبھی دو دو ٹکوں پہ اپنے آپ کو بیچ رہا ہے، کیونکہ یہ ظالم اللہ کے ہاتھوں ابھی تک نہیں بکا۔ اور اللہ والوں کی کیا شان ہوتی ہے؟ بڑے سے بڑا حسن آ جائے، बड़े से बड़ी नोटों की वो गड्डियां रख दे, लेकिन अपने ईमान को नहीं बेचते, वो दो दो टके पे अपने तकवे को नहीं बेचते, गलत चीजों को कभी नहीं मानते। वजह क्या है? क्योंकि अल्लाह के हाथों बिक चुके होते हैं। वजह क्या है? अल्लाह के हाथों बिक चुके होते हैं, और जो चीज एक दफा बिक जाती है वो दोबारा नहीं बिकती। यही वजह है कि वो अल्लाह वाले ना हुस्न से मुतासर होते हैं, ना पैसों से मुतासर होते हैं, किसी चीज से मुतासर नहीं होते, क्योंकि अल्लाह से मुतासर हो चुके होते हैं। जो खालिक ज़र खालिक हुस्न कायनात है वो अल्लाह। तो ये जो अल्लाह की जो मोहब्बत है भाई, तो अल्लाह वालों के पास जाने से सबसे बड़ी जो चीज़ हमको हासिल होती है सिलसिले की बरकत, ये बैत और ये इसलाह कराना, ये मजालिस और ये सारी चीज़ों का हासिल ही अल्लाह की मोहब्बत कल्ब के अंदर आ जाए। मोहब्बत आएगी तो पूरे दीन पे चलना आसान हो जाएगा और सारे गुनाहों से बचना इंशाल्लाह आसान हो जाएगा। ये तरीक़ा होता है, वरना कोई दूसरा रास्ता नहीं है अल्लाह का आशिक बनने का। खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को एक दुआ सिखाई कि अल्लाह पाक हम तुझसे तेरी मोहब्बत का सवाल करते हैं। अब आप असलम से बड़ा कौन आशिक हो सकता है? कयामत तक कोई नहीं हो सकता, ना कोई था ना कोई है ना कोई होगा। लेकिन हमारी आसानी के लिए दुआ सिखा रहे हैं कि क्या अल्लाह पाक हम तुझसे सवाल करते हैं तेरी मोहब्बत का, अल्लाह हमें अपनी मोहब्बत अता फरमा, और अल्लाह पाक उन मोहब्बत का और उन लोगों की मोहब्बत का भी तुझसे सवाल करते हैं जो तेरे आशिकीन हैं, जो तुझसे मोहब्बत करते हैं। ज़रा गौर कीजिए, रसूल अल्लाह आप असलम से बड़ा कौन अल्लाह वाला था? आप सलम की गुलामी के सदके में तो विलायत अदा होती है, लेकिन उम्मत को अदब सिखा रहे हैं और ये रास समझाना चाह रहे हैं। इस रास को समझो इस दुआ का। अल्लाह ने बराह रास रसूल अल्लाह ने इन्हीं कहा कि अल्लाह हम तुझसे सवाल करते हैं तेरी मोहब्बत का, हमें अपना आशिक बना ले। नहीं, इतनी सी दुआ नहीं। क्या फरमाया? अल्लाह हम सवाल करते हैं तुझसे तेरी मोहब्बत का और उन लोगों की मोहब्बत का जो तेरे आशिकीन में से हैं, जो तुझसे मोहब्बत करते हैं। और फिर आखिर में तीसरे नंबर पे कर अल्लाह पाक उन आमाल की मोहब्बत भी अता फरमा जिससे हम तुझ तक पहुँच जाएँ और तेरी मोहब्बत हमें हासिल हो जाए। अब अल्लाह ने अपनी मोहब्बत हज़रत वाला रहमतुल्लाह की, भाई ये सारी तशरीहात हैं, हम तो बेकार आदमी हैं, जाहिल, हमें तो बोलना नहीं आता। ये हमारे सब प्यारे मुर्शिद आरिफ बिल्ला हज़रत अक़दस मौलाना शाह रहमतुल्लाह की सोबत का फैज़ान है, उनकी बरकतें, उनकी दुआएँ और तवज्जोहात हैं कि जो आज अल्लाह पाक ने ये कुछ तौफीक अता फरमा दी। क्योंकि अगर शेख का एहसान जो नहीं मानता, फिर वो चाहे वो मुरीद हो या खलीफ हो, हमेशा नाकिस रहता है। तो ये सब हजरत वाला ने इसकी तशरीह उसकी फरमाई, इल्हामी तशरीहात हजरत वाला फरमाते थे। फरमाया हजरत वाला ने कि देखो, यहाँ अल्लाह रब्बुल आलमीन ने अपनी मोहब्बत मांगना सिखा रहे हैं रसूल अल्लाह सल्लम अल्लाह से, और आखिर में आ रहा है अमाल की मोहब्बत भी अता फरमा, या वो मोहब्बत अता फरमा जिससे अमाल करना नसीब हो जाए। यानी अल्लाह की मोहब्बत हासिल होगी नेक अमाल से, तकवे से, अल्लाह की मोहब्बत गहरी बात है, लेकिन उन दोनों के दरमियान में बीच में जो रखा है अल्लाह वालों की मोहब्बत सिखा रहे हैं। बीच में अल्लाह वालों की मोहब्बत डाल दी कि तुम अल्लाह की मोहब्बत अगर हासिल करनी है तो पहले अल्लाह वालों से मोहब्बत करनी पड़ेगी, उनकी बरकत से तुम्हें अल्लाह पाक उन आमाल की मोहब्बत और उन आमाल करने की तौफीक देगा जिससे तुम्हें अल्लाह की मोहब्बत हासिल हो जाए। यानी हजरत ने फरमाया इन दोनों अल्फाजों के बीच में अल्लाह वालों की मोहब्बत को, अल्लाह वालों को रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दरमियान में पुल बना दिया। जैसे एक दरिया आ जाता है ना, बीच में एक पुल बना देते हैं हम कि भाई दरिया से आप उबूर नहीं कर सकते, पुल के ऊपर से चढ़ के जाना पड़ेगा आपको। तो ये ना भाई, तो ये बीच में पुल का काम दे रही है अल्लाह वालों की सोबत और अल्लाह वालों की मोहब्बत, तो फिर इससे अल्लाह की मोहब्बत हासिल हो जाएगी। तो भाई ये तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई दुआ है। इसी तरह अल्लाह और इसी नहीं है, ये सिर्फ हदीस शरीफ के अलावा अल्लाह पाक कुरान पाक में भी यही बात फरमा रहे हैं, अर्रहमानु फसअल बिही खबीरा, अर्रहमानु फसअल बिही खबीरा, रहमान की खबर उसके बाखबर लोगों से पूछो। कौन कह रहा है? अल्लाह रब्बुल आलमीन। रहमान की खबर उसके बाखबर से पूछो जाके, यानी मैं कैसा हूँ, मैं कैसा प्यारा हूँ, किसको कह रहे हैं भाई? अल्लाह पाक हमें ही तो कह रहे हैं। क्या मतलब भाई? क्या हमें अल्लाह का नहीं पता? नहीं पता ना हमें, जब भी तो अल्लाह कह रहे हैं। अभी तो मुझे मानते तो हो, पहचानते नहीं हो, जो मेरे ख़ास बंदे हैं। रहमान की खबर उसके बाखबर लोगों से पूछो जो मुझसे बाखबर है। बाखबर कुरान पाक की आयत है, जो खबर रखते हैं मेरी, यानी जो मेरी पहचान रखते हैं। जब उनसे जाके पूछोगे, यानी सोबत की तरफ इशारा, जब उनके साथ उठो बैठोगे, उनकी बातें सुनोगे, तो चंद दिनों में तुम भी मुझसे बाखबर हो जाओगे, बेखबर नहीं रहोगे। अभी तो मुझसे बेखबर हो, जब भी तो हराम काम करते हो, कभी मोबाइल उठा दिया, नंगी फिल्में नहीं देखो, गंदी चीज़ें नहीं देखो, हराम काम नहीं करो, तुम्हारी रूहों को चैन नहीं आता, सुकून नहीं मिलता, बेचैनी होने लगती है। और हमारी रूहें कब करार पाती हैं? चैन कब मिलता है? नफ्स की खुजली मिटाने के बाद, हराम ख्वाहिशात की तकमील करने के बाद। तो क्या हमारा ताल्लुक माल है? अभी कहाँ मैंने अल्लाह को पहचाना? तो जब आदमी अल्लाह वालों के पास जाता है जो अल्लाह की अल्लाह से बाखबर है, तो फिर उसके बाद जो होते हैं, फिर अल्लाह पाक खुद फरमा रहे हैं उनके पास जाने की हुक्म दे रहे हैं, तो मुझे भी पहचानते थे हो, मानते थे हो, मानते तो हो तुम अभी, लेकिन तुम अभी मुझे पहचानते नहीं हो। जब भी तुम आदतन हराम काम में मुब्तला रहते हो, जब तुम इनके साथ उठोगे बैठोगे, इनकी बात मजालिस में जाओगे, तो फिर उसके बाद फिर तुम मेरी इस तरह की तुम्हें मार्फत और पहचान हासिल हो जाएगी, फिर तुमसे गुनाह छूट जाएंगे, फिर तुम आदतन हराम काम में मुब्तला नहीं रहोगे। ये अल्लाह का इसमें राज है। तो कुरान पाक में भी अल्लाह पाक सोबत की तरफ इशारा कर रहे हैं। अहादीस शरीफा भरी पड़ी है, क्योंकि हजरत वाला फरमाते थे आदमी आदमी बनाता है, आदमी आदमी बनाता है। फिर हजरत ने एक और दलील पेश करी, देखो अल्लाह पाक ने 125,000 से ज्यादा अंबिया कराम भेजे, लेकिन किताबें और जो रिसालत थी वो सिर्फ 4 भेजी, 125,000 किताबें नहीं भेजी अल्लाह पाक ने। भाई 125,000 अंबिया कराम है तो किताबें भी तो अल्लाह पाक हर नबी के साथ भेजते किताब, लेकिन नहीं। तो इससे किताब की अहमियत का पता चल रहा है। आदमी आदमी बनाता है, सोबत की तरफ इशारा है कि सिर्फ 4 को किताब मिली है। जितने भी अंबिया कराम थे उन्होंने अपनी सोबत के फैजान से दावत दी थी दीन हक की, कलमा तौहीद की। तो सोचना चाहिए ये कि ये कितनी अहम बात है। तो जो लोग खुद से चाहते हैं हम अल्लाह के आशिक बन जाएं और बैठे बैठे अल्लाह के इश्क में रोने लगें, तो ऐसा भी हो सकता है, अल्लाह हर चीज़ पे कादिर है। लेकिन सुन्नतुल्लाह ये नहीं है कि उसके लिए भाई हमें सिस्टम में आना पड़ेगा जो सिस्टम चल रहा है। करीब जलते हुए दिल को अपना दिल कर दे, ख्वाजा साहब रहमतुल्लाह इरशाद फरमाते हैं, करीब जलते हुए दिल से अपना दिल कर दे। ये आग लगती नहीं लगाई जाती है। यानी जो दिल अल्लाह के इश्क में जल रहे हो, इश्क की भट्टी बने हो, अल्लाह के इश्क की भट्टी की माने वो दिल हो, तो उनके करीब अपने दिल को कर लो। अब भाई दिल में अभी बात आ रही है कि ये जो शेर है ये तो एक हदीस पाक का तर्जुमा है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं हर चीज़ की कानें होती हैं जिससे चीज़ें निकलती हैं। मसलन अल्लाह के रसूल फरमाया, खुलासा है कि जैसे कोयला कोयले की कान से, सोना सोने की कान से, वहाँ से निकलती है ना चीज़ें। तो फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने, अत्तक्वा कुलूबुल आरफीन, तकवे की कानें आरफीन के कुलूब हैं, अल्लाह वालों के कुलूब हैं तकवे की कानें। क्या मतलब? अगर तुम्हें तकवा चाहिए तो जो कान है मैं तुम्हें वहाँ भेज रहा हूँ, वहाँ का एड्रेस दे रहा हूँ, उनके जो दिल है वहाँ से तुम्हें तकवे की, उनके जो दिल है उनके तकवे की कान है, वाफिर मकदार में तकवा निकलता है उनके कुलूब से। तो तुम जाओगे तो लहरों की शक्ल में तुम्हारे ऊपर भी तकवा तुम्हें हासिल हो जाएगा, तुम्हें पता भी नहीं चलेगा, खुद तुम्हारे अंदर कुछ ऐसे अनवारात आ जाएंगे तुम खुद हैरान हो जाओगे, तुम भी मुत्तकी बन जाओगे। करीब जलते हुए दिल के अपना दिल कर दे, ये आग लगती नहीं लगाई जाती। आगे हदीस शरीफ और उसको तर्जुमा अशार की सूरत में, तो अल्लाह वालों को जो आरफाना कलाम और जो अशार कहते हैं अल्लाह वाले भी भाई, तो वो सारी उसके पीछे जो होता है यही राज छुपा हुआ होता है, क्योंकि इल्हाम जो होते हैं तो वो कुरान और हदीस से माखूज होते हैं, उनके अशार उनके बयानात। अल्लाह तो बात चल रही थी अल्लाह के इश्क के ऊपर। तो जब अल्लाह की मोहब्बत अशद हो जाती है भाई, तो फिर क्या होता है? फिर किसी भांजी भतीजी की शादी हो, किसी रिश्तेदार की शादी हो बैंक्वेट में लॉन में, और फिर पूरे ख़ानदान का जोर हो, भाई आपको आना है, आपको आप रिश्तेदार हैं हमारे करीब हैं, अगर आप नहीं आओगे तो हम बुरा मान जाएंगे, नाराज़ हो जाएंगे। तो फिर जहाँ जब कशमकश होगी और खिंचाव पैदा होगा, अल्लाह का हुक्म क्या है? आप सल्लम क्या अरशाद फरमा रहे हैं? ऐसी मजलिस जहाँ अल्लाह की खुल के नाफरमानी हो रही हो मत जाओ। मजलिस की बात हो रही है, गैदरिंग की बात हो रही है, शादी की बात हो रही है, कोई भी जगह हो जहाँ गुनाह की मजलिस हो, तो वहाँ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया कि ऐसी जगह मत जाओ। तो लेकिन आज कितने लोग हैं भाई जो वही बात कि शाही फरमान को पर अमल करते हैं और दिल की ख्वाहिश क्या है कि मैं जाऊँ मिसले हीरे के से, वही जो शुरू में वाकई मिसाल दी थी, तो उस हीरे को अपनी ख्वाहिश को तोड़ने वाले बहुत कम हैं। शाही फरमान को हम तोड़ते रहते हैं बस, जिसकी वजह से हमारी अल्लाह के दरबार में वो कदरो मंजिलत, वो कदरो कीमत नहीं है जिस हिसाब से हमारी होनी चाहिए। इसलिए अल्लाह के बंदों में भी फ़र्क होता है। अल्लाह ने फरमाया ना कुरान पाक में, हमने बाज़ बंदों को बाज़ पर फजीलत दी। ये फजीलतें क्यों एक को दूसरे के ऊपर? वो यही वजह है कि हर एक का अमल दूसरा होता है। अल्लाह की नेमतें तो बेशुमार सब पर बराबर होती हैं, बेतहाशा बे इंतहा। फिर उसके बाद अल्लाह रब्बुल आलमीन देखते हैं कौन बंदा मुझे इन नेमतों के बदले में मुझे रिप्लाई क्या देता है। भाई किसी के 3 बेटे हों, कोई बाप हो, तो बाप होने के नाते तो अपने बच्चों को सारी फैसिलिटीज वही देगा। पैसे वाला घर होगा तो सबको गाड़ी बंगला घर सब कुछ बराबर से तकसीम देगा। लेकिन पता चला कि वो 2 बच्चे जो बेटे हैं उसको खातिर में नहीं थे, बाप को नाफरमान भी, लेकिन एक बच्चा जो बड़ा सादतमंद है, तो वो क्या कहेगा कि यार मेरे अब्बा बड़े अच्छे हैं, बहुत मोहब्बत करते हैं, इतने उनके एहसानात हैं, मैं तो अब्बा को नाफरमानी नहीं कर सकता। वो दब के रहेगा, मोहब्बत से रहेगा, बाप डांट देगा तो वो चुप करके बर्दाश्त कर लेगा। तो बाप को भी पता है कि 2 तो मेरी बात बर्दाश्त नहीं करते, मुझे पलट के जवाब दे देते हैं, ये बेचारा सुन लेता है। तो बाप की सारी हमदर्दियां और बाप का जो खास कुर्ब है वो उसी बेटे को मिलेगा। बज़ाहिर इनाम इकराम या जो भी फैसिलिटीज तो वो बराबर देगा, लेकिन दिल से जो मोहब्बत ज्यादा होगी कुदरती तौर पर बाप को उसी अपने बेटे से होगी। तो यही मामला अल्लाह रब्बुल आलमीन का, अल्लाह पाक ने मुसलमानों को क्या काफिरों को भी, फासिक फाजिर गुनाहगार मुसलमानों को भी काफिरों को भी सबको अल्लाह पाक ने ऐश कराए, रोटी पानी घर बार सबको हम लोगों को अल्लाह पाक ने अता फरमा दिया। फिर उसके बाद अब देखते हैं कि मेरी नेमतों में गरक होके कौन मेरा एहसान मंद होता है, कौन मेरा मशकूर होता है, और मुझे अपनी मैंने जो इन पर मोहब्बत निछावर की है कौन बंदा या बंदी मुझे उसका रिप्लाई किस अंदाज से देता है, बस उस रिप्लाई के हिसाब से अल्लाह के दरबार में उन बंदे या बंदियों की कीमत लगती है। कौन नाफरमानियां करते हैं दबा के, अल्लाह की खाते लेकिन अल्लाह की गाते नहीं, गाते नफर शैतान की, तो फिर उनके दरबार में कीमत तो होगी ऐसे मुसलमानों की लेकिन बहुत मामूली। कुछ ऐसे लोग होते हैं जो औली अल्लाह होते हैं, तो औली अल्लाह का तो अजीब मामला होता है, उन पर जितनी अल्लाह की नेमतें बरसती हैं उतना शुक्र में रोते हैं, उतना तकवे में वो इजाफा करते हैं। उनकी शान ये होती है कि वाह मेरे मालिक तेरा ऐसा एहसान, तूने इतना मैं नवाज दिया, मैं इस काबिल नहीं थे, तो जितना अल्लाह की नेमत है उतना उनके तकवे में इजाफा। उनका हाल तो ये होता है, तो फिर अल्लाह पाक ने देखा मैंने इसको इतने ऐश कराए, इसने मेरे साथ ये नाफरमान बन गया ये तो मेरा, और इसको मैंने ऐश कराए तो इसका तकवा कहाँ से कहाँ पहुँच गया, और शुक्रगुजार बंदों में ये तो मेरे, तो फिर उस हिसाब से फिर कीमत लगेगी अल्लाह के दरबार में उन लोगों की जिन्होंने अल्लाह की मोहब्बत का जवाब मोहब्बत से दिया यानी तकवे से दिया। फिर अल्लाह पाक उनको अपनी विलायत अदा फरमा देते हैं। वही बात कि अल्लाह की रहमतें तो सब पे बरस रही हैं, बंदे के दरबार में कीमत रिप्लाई देने को पर है, और अल्लाह को क्या रिप्लाई देता है, इस नुक्ते को समझना है हमें। अल्लाह तो अल्लाह के जो मामलात हैं ये, और ये भाई हजरत वाला का अजीब इलामी जुमला था कि देखो भाई अल्लाह पे फिदा कारी, अल्लाह के इश्क में रोना गाना, और अल्लाह पे तड़पना, अल्लाह के लिए बेचैन रहना, अल्लाह से इश्क और मोहब्बत, ये सारी बातें, और गुनाह से बचना, नजर नीची करना, हराम अर्जों का खून करना, अपने दिल को तड़पाना लेकिन अल्लाह के हुक्म को ना टूटने देना, ये सारी चीज़ें कब तक है, जब तक हमारे जिस्म के अंदर हमारी रूह मौजूद है। ये सारा खेल उस वक्त तक का है जब रूह निकली खेल ख़त्म, जब मैयत बन गए हम लोग, लाश पर गिर गई और कफन चढ़ा दिया गया, अब खाता बंद। अब खाता बंद, हज़रत ने फरमाया जब बंदे की लाश पड़ी होती है घर के अंदर, मैयत रखी होती है, अगर कोई आम गुनाहगार फासिक फाजिर मुसलमान हो भले गुनाहगारी क्यों ना हो, तो उस वक्त जो बदनजरी भी करता था सारी चीज़ें देखता था, भाई अब तुम उठो ना ये तुम्हारा मोबाइल बज रहा है, तुम तो हर दो मिनट के बाद मोबाइल उठा के देखते थे ये तो किसका मैसेज तो नहीं आया, किसी का किसी की फोन तो नहीं आया, कि कल्ब का जो रुझान था तुम्हारा अपने रब की तरफ तो था ही नहीं, हर वक्त मोबाइल की तरफ था, किसी का वॉइस मैसेज तो नहीं आया, किसी का कोई शर्ट वो ये तो नहीं आया, वो तो हर वक्त तुम्हारा कल्ब का जो क़िबला था वो अल्लाह की ज़ात नहीं थी बल्कि एक अम्बख्त मोबाइल था। सुबह शाम उठते बैठते तुम उसको ही घूरा करते थे, उसको ही देखा करते थे, ज़िंदगी की कीमती लम्हात तुमने बर्बाद कर दिए, कितनी नवाबे तुमने इस मोबाइल के ज़रिए बर्बाद कर दी, ज़ाया कर दी। अब देखो ना मोबाइल, अब हाथ उठ नहीं सकते कि मोबाइल को देख लें, आँख देख नहीं सकती। दुनिया में जीते जी भाई किसी औरत को नहीं छोड़ते थे, तुम सबके साथ बदनजरी करते थे हर औरत लड़की के साथ, देखो कितनी औरतें आई हुई तुम्हारे जनाजे में, कितना रो रही हैं भाई साहब करके, है ना, कितने तुम्हारे जानने वाले थे, कितनी खवातीन थी, कितनी लड़कियां थी, किसी को नहीं छोड़ते, देखो कितनी जमा है तुम्हारे लाश के इर्द गिर्द, चारों तरफ से तुम्हें घेरा हुआ, अब देखो ना बदनजरी करो, अब क्यों नहीं देखते, देखो ना नजर उठा के देखो, बदनजरी क्यों नहीं करते, नहीं कर सकते भाई। अभी बीवी बेचारी रोती है, बता रही थी कि अभी इन्होंने आधा घंटा पहले कहा था अरे कबाब तल दो, बड़ा दिल चाह रहा है शामी कबाब का, बेचारी तलने गई, अटैक आया, साफ बहादुर निकल गए वो। अब क्या हुआ, हजरत ने अजीब जुमला कहा, आंख देखने से महरूम, बिसारत खत्म, जबान कबाब खाने से महरूम, उसका जायका नहीं उसको कर सकता कोई, चख सकता, जबरदस्ती मुंह में भी कबाब डालोगे तो ना बेचारा चबा सकता है ना उसको जायका महसूस होगा, आंख देखने से महरूम, जबान कबाब के जायके से महरूम, नजर देखने से महरूम, हाथ किसी चीज को पकड़ने से महरूम। फरमाया अब जो ये छोड़ना है ये मजबूरी का छोड़ना है, अजर नहीं मिलेगा, ये जो छोड़ना है ये मजबूरी का छोड़ना है, कुछ नहीं मिलेगा। मजा तब होता, जवानी होती, शहवत होती, नफ्स के तकाजे होते, पैसा होती पैसा होता, दौलत होती, हुस्न देता, जवानी देती, सारे तकाजे होते, और फिर अल्लाह के हुक्म की तलवार से अपनी हराम ख्वाहिशी नफसानी ख्वाहिशात की गर्दन उड़ा देता शख्स, तो उससे जो दिल को झटका लगता उससे अल्लाह के नूर की बिजली पैदा होती और उसको विलायत अता हो जाती, अल्लाह को पा जाता जालिम वो, जीते जी अगर ऐसा कर लेता। अब जो छोड़ना है ये मजबूरी का छोड़ना है, अब कुछ नहीं मिलेगा। तो भाई इन फातों को कीमती समझिए, हजारों साल की लाखों साल की जिंदगी नहीं है हमारी, 50-60 साल की जिंदगी है, लम्हे का पता नहीं है, کتنی گزر گئی، بیلنس کتنی بچی ہے، کچھ نہیں بچا. تو اب بھی وقت ہے کہ ہم لوگ اللہ پر فدا کاری سیکھیں، جان اثاری سیکھیں، اللہ پر جان اثاری، فدا کاری، اشباری سیکھیں. یہی چیزیں کام آئیں گی موت کے وقت، قبر میں، حشر میں. حضرت والا رحمۃ اللہ ارشاد فرماتے تھے، اللہ ایسا پیارا جب تک ہم زندہ رہتے ہیں زمین کے اوپر ساتھ دیتا ہے، جب دنیا پھینک کے چلی جاتی ہے قبر میں گڑے میں ڈال کے، تو وہ رب ایسا پیارا ہے، وہ کہتا ہے میرا رب، اے میرے بندے، تو نے مجھے زمین کے اوپر یاد رکھا، کبھی نہیں بھلایا. آج جب تجھے دنیا نے زمین کے اندر ڈال دیا، تو آج میں تجھے کیسے بھلا دوں جب دنیا نے تجھے بھلا دیا. پھر اللہ پاک اس کا ساتھ دیتے ہیں. پھر مٹی کو کہتے ہیں، اس کی اے مٹی، قبر کی مٹی، اس کے جسم کی مٹی کو مت کھانا، کیونکہ اس کی جو مٹی ہے وہ میری، اس کی جو مٹی ہے وہ میرے اوپر فدا رہتی تھی. اے قبر کی مٹی، میرے اس بندے کی مٹی کو نہیں کھانا، کیونکہ یہ وہ مٹی ہے جو مجھ پر فدا رہتی تھی. کیڑوں کو حکم دیتے ہیں اللہ پاک، اے کیڑوں، اے قبر کے کیڑوں، یہ تمہاری خوراک نہیں ہے، یہ میرا بندہ ہے، اس کی خوراک غم حسرت پینا تھا، میری محبت نے میرے عشق میں حرام عرضوں کا خون کرتا رہتا تھا، اس کے دل میں بھی جذبات تھے، گناہ کے تقاضے تھے، لیکن اپنے ہر حرام خواہشات کو کچلتا گیا، اپنے دل کو توڑ لیا لیکن میرے حکم کو نہیں توڑا، یہ میرا ایسا پیارا بندہ ہے. تو اے کیڑوں، اس سے دور رہنا، اس سے دور رہنا. پھر لوگوں کی میتیں نکلتی ہیں، اللہ پاک پھر اپنے عاشقوں کی ظاہری کرامات دکھاتے ہیں، پھر اللہ پاک غیب کھول کے رکھ دیتے ہیں، بھرے پڑے واقعات ابھی تک دکھا رہے ہیں، قیامت تک ہوتے رہیں گے. پتہ چلا 1000 سال پرانی قبر کھدی، کسی وجہ سے پتہ چلا لاش ایسی جیسے بھی لٹائی گئی ہے. یہ اللہ کے عاشق نہیں، کیا دکھا رہے ہیں اللہ پاک. اور کچھ لوگوں کا کیا ہوتا ہے، چند دنوں میں نہ ہڈی نہ بوٹی، پتہ ہی نہیں کہاں گئے، باڈر صفوف بنا ہوا ہے. صحیح نا بھائی؟ تو کچھ ایسی بھی لاشیں ہیں کہ ریکارڈڈ ہے، نام تک ان کے موجود ہیں. جنت البقیع کے اندر بھی ایسی قبریں کھودی گئیں، تو پتہ چلا کہ وہ تو ایسی ہیں بھائی، تو بڑی بستیاں وہاں پہ دفن تھیں. یا سخی حسن کے قبرستان میں آپ دیکھ لیں، کراچی کے قبرستان میں، گاؤں دیہاتوں کے قبرستان میں بتاتے رہتے ہیں، آئے دن واقعات آتے رہتے ہیں، قبر میں پانی چلا گیا، کچھ ہوا، مجبوراً قبر کھولی یا دھس گئی تیز بارشوں میں، تو دیکھا کہ یہ مرے ہوئے 50 سال ہو گئے تھے، سفید کفن تک سفید چمک رہا ہے، ناک تک کھڑی ویسی کی ویسے ہی ہے. یہ کیا ہے، کیا دکھا رہے ہیں اللہ پاک؟ یہ دکھانا چاہ رہے ہیں، دیکھو انسان تو سب ہیں، قبریں تو سب ہیں، لیکن سب کے معاملات الگ ہیں. جس نے جس کا مجھ سے جیسا تعلق تھا، جس نے مجھ سے جیسا معاملہ رکھا تھا، میں اس کا ویسا معاملہ کرتا ہوں. جب اللہ نے ان کو مرنے کے بعد گلنے پھڑنے نہیں دیا، تو جیتے جی اللہ پاک نے کیا ان کو گلنے پھڑنے دیا ہوگا، مرنے دیا ہوگا. تو جب مرنے کے بعد جب پھڑ جاتا ہے آدمی، اس وقت اللہ نے محفوظ رکھا، تو ان کو جیتے جی بھی محفوظ رکھا ہوگا بہترین طریقے سے. تو اس لیے تھانوی صاحب رحمۃ اللہ ارشاد فرماتے تھے، اللہ سے بنا کے رکھنا سب سے بڑی عقل مندی، اللہ سے بنا کے رکھنا سب سے بڑی عقل مندی، اور اللہ سے بگاڑنا یعنی گناہ کرنا، اس کو ناراض کرنا، سب سے بڑی حماقت اور جہالت. کہ اتنی بڑی طاقت سے ٹکر لے رہا ہے. گناہ کرنا عادتاً، حرام کاموں میں مشغول رہنا، وہ اللہ سے ٹکر لینا ہے. کہاں ایسا بندہ بچے گا، ایسا بندہ کہاں بچے گا؟ اللہ. بہرحال ابھی تو مضامین اور آ رہے ہیں، بس ابھی اس کو موقوف کرتے ہیں بیان کو. تو اللہ بس یہی دعائے اللہ پاک ہم سب کو اپنا عشق عطا فرما دے، سچا عاشق بنا لے، عاشقین میں ہمارا شمار کر لے اللہ پاک. اور بس، اور نفس اور شیطان کی جو ہم پجاری اکثر لوگ بنے رہتے ہیں، اللہ اس سے ہم کو بچا لے. ہمارے پیارے مرشد عارف بلّہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ ارشاد فرماتے تھے کہ یہ 5 عمل بیان کر دیا کرو، ہر بیان کے بعد چاہے مختصر سے صحیح، بہت ضروری ہیں. اور ان 5 عمل کا تعلق جو ہے وہ فرائض اور واجبات سے، یعنی ہر مسلمان پر فرض اور واجب ہے یہ 5 عمل، نفلی نہیں ہے، اتنی اہمیت ہے ان 5 عمل کی. تو اور ولی اللہ بنانے والے 5 عمل، کہ اللہ پاک اس کو انشاءاللہ بہترین اعلیٰ درجے کی ولایت عطا فرمائیں گے. تو پہلا جو عمل ہے وہ قرآن پاک تجوید سے پڑھنے کا اہتمام کریں. اگر ہم پڑھتے ہیں الحمدللہ رب العالمین، تو یہ صحیح الحا کی آواز حلق سے نکالی، الحمد کا مطلب کیا ہے؟ تمام تعریف ہے اللہ رب العالمین کے لیے. اور اگر ہم نے 2 چشمیے سے آواز نکالی الحمدللہ رب العالمین، تو اس کو مطلب ہو جائے گا نعوذ باللہ تمام عیب اور برائیاں اللہ کے لیے. تو کہاں تعریف ہے، کہاں عیب اور برائیاں. اسی طرح قلب 2 نقطے والا قاف، اس کا مطلب ہوتا ہے دل، قاف. اور اگر ہم نے کھڑے قاف سے پڑھ دیا قلب، تو اس کا مطلب ہو جائے گا کتا. تو کہاں قلب دل اور کہاں کتا قلب، تو یہ اتنا خطرناک معاملہ ہے. تو ہم لوگ صبح شام سنت موقعہ پڑھیں، فرض پڑھیں، وتر پڑھیں، کچھ بھی پڑھیں، سورہ فاتحہ میں الحمد کتنے لوگ خیال کرتے ہوں گے، ذرا غور کیجئے. تو کوئی اتنا بڑا مسئلہ بھی نہیں ہے، 1.5-2 مہینے کی محنت ہے. کسی بھی قاری صاحب سے نورانی قاعدے سے پڑھ لیں تو تجوید درست ہو جائے گی انشاءاللہ. روزانہ نہیں، ہفتے میں 3 دن پڑھ لیں. اور دوسرا عمل کیا ہے کہ بھائی ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، چاروں اماموں کا اجماع ہے، کسی کا اختلاف نہیں ہے. یعنی ایک مٹھی ٹھوری کے نیچے سے اور एक मुट्ठी दाएं से और एक मुट्ठी बाएं से, एक मुट्ठी से ज़्यादा हो जाए तो फिर आदमी इसको छोटी कैंची से काट ले। तीनों तरफ से एक मुट्ठी रखना वाजिब है। और हजरत वाला हमें इरशाद फरमाते थे कि और चारों इमामों का जुमा है कि एक मुट्ठी तीनों तरफ से रखना वाजिब है, और चावल के दाने के बराबर भी। चारों इमाम, इमाम अहमद बिन हम्बल, इमाम मालिक, इमाम शाफई, इमाम हनीफा रहमतुल्लाह फरमाते हैं कि चावल के दाने के बराबर भी अगर एक मुट्ठी से दाढ़ी कम है, बताइए चावल का दाना का, तो ऐसी दाढ़ी का रखना और मुंडाना ये हराम है, गुनाह कबीरा है, हराम है। और हजरत फरमाते थे हराम काम करने वाला कभी अल्लाह का वली और दोस्त नहीं हो सकता। बहुत से लोग दाढ़ी तो रखते हैं तो, लेकिन वो अकली दाढ़ी होती है, वो शरई दाढ़ी नहीं होती। और हजरत वाला फरमाते थे एक मुट्ठी दाढ़ी जब तीनों तरफ से होती है तो अल्लाह पाक कल्ब के अंदर एक खास नूर पैदा करते हैं जो उससे पहले नहीं पैदा होता ना। तो ये दाढ़ी की ये अहमियत है। तो ये दाढ़ी इस तरह से रखनी है और मूछें बिल्कुल बारीक रखें। अफजल दर्जा जो है सुन्नत का, अंदर की जिल्द नजर आनी चाहिए। बाद उनमें अगर हमने ब्लेड मारना बिदत लिखा है तो ट्रिम मशीन से छोटी कैंची से बिल्कुल बारीक कर लें जहाँ तक हो सके। बड़ी मुझ पर आपसे इरशाद फरमा रहे हैं मैं उसकी शफात नहीं करूँगा, मेरे हौज़े कौसर के करीब नहीं आए, उसको जन्नत में नहीं जाने दिया जाएगा। मुनकर नकीर जब कब्र में आएंगे तो गुस्से की हालत में आएंगे, मुनकर नकीर आएंगे जब कब्र में गुस्से की हालत में। नंबर तीन, कब्र में उसे दर्दनाक अजाब दिया जाएगा। ये सिर्फ बड़ी मुझ का मसला है। बड़ी मुझ किसे कहते हैं भाई? अगर ऊपर के होंठ के किनारों के ऊपर चंद बाल भी आ गए तो बड़ी मूंछ के हुक्म में आ जाएंगे। तो अगर किसी को मूंछें रखने का बहुत शौक है तो जायज़ दर्जा ये है कि होंठ के किनारे के ऊपर रख ले आदमी मूंछें, लेकिन होंठ के किनारे के ऊपर मूंछें ना आने दे, तो ये बिल्कुल कतई हराम है। और ये नाई के पास जाने पर मौकूफ़ ना रखें, उस चक्कर में मूंछें बड़ी होती रहती हैं, टाइम मिलता नहीं है। तो बस ये आदमी कहता है जब मैं बाल कटाने जाऊँगा महीने में एक दफ़ा उसी वक्त कराऊँगा, तो अगर उससे पहले मौत आ गई फिर क्या होगा? और आप सलम क्या फरमा रहे हैं, जो जिस हालत में मरेगा उसी हालत में उठाया जाएगा। क्या मतलब? अगर बड़ी मूछ में आदमी मरा तो कानून के हिसाब से तो उसी हालत में उठाने से क्या मतलब कि वो जो वईदे है बड़ी मूछ की फिर उस पर इम्प्लीमेंट हो जाएंगी, लागू हो जाएंगी। तो भाई हजरत फरमा देते हर वक्त यूनिफॉर्म में रहो, और ये दाढ़ी जो है ये नाई के हवाले मत करो, क्योंकि कोई भी नाई हो, अक्सरियत नाई की यही होती है कि वो एक मुट्ठी से कम कर देते हैं दाढ़ी को। और मसला यही है कि एक मुट्ठी अपनी हो, एक मुट्ठी रखना वाजिब है, ना हजाम की हो ना हजाम के बच्चे की हो। क्यों? वो तो फिर छोटी हो जाएगी दाढ़ी, किसी का छोटा होता है किसी का बड़ा होता है। तो मुट्ठी अपनी है, शरई मसला है कि अपनी मुट्ठी, एक मुट्ठी में आदमी दाढ़ी पकड़े और उसके बाद जो है वो छोटी कैंची लेके ऐसे करके खुद काट दे एक, उसके बाद ये दूसरा, एक मुट्ठी ज़्यादा हो यूँ करके ऐसे काट दे दो, और ये फिर ये किया और ये ऐसे करके काट दी, ये किया और ये दाढ़ी सेट। अब बताएं मैं खुद काटता हूँ, ये कोई दाढ़ी क्या आड़ी टड़ी लग रही है, ये कोई नाई से मैंने कटे, खुद काटता हूँ दाढ़ी, बताइए। तीन ब्लेड मारे, टाइम भी बचा, पैसे भी बचे, वक्त भी बचा। अब नाइयों के जाओ तो दस तो तस्वीरें लगी होती हैं, अजीब अजीब शक्लें, म्यूजिक अलग चल रहे होते हैं, गुनाहगार आदमी अलग हो रहा है, फिर दो चार के बाद नंबर आता है। और काम कितना सा है भाई, मुझे खुद ही साफ करनी, दाढ़ी ऐसे काट ली, तो खुद आदमी कर ले, इसमें क्या मसला है? तो आफियत वाला रास्ता देखे, कुछ नहीं पता भाई कि कितनी जिंदगी है, पता लगा मूछे बड़ी हैं, दाढ़ी हमारी सही नहीं है। अब जी अगले महीने जाऊंगा तो नाई के फिर देखूंगा, पता उससे पहली लुक में अजल बन गए। तो ये चीज़ है, तो एहतियात आदमी करे। तो दो अमल हो गए। तीसरा अमल क्या है? माफला मिनल काबैनी मिनल ज़ारे फिनार, ऊपर से आने वाला लिबास जिससे टखने छुपेंगे जहन्नम की आग में जला जाएगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं, सही बुखारी की हदीस शरीफ है, मर्दों के लिए दो फुर्तों में टखने खोल के रखना वाजिब है। जब हम खड़े हों चल रहे हों, खड़े हों चल रहे हों, टखने खुले हुए होने ज़रूरी हैं, बैठे लेटे हो तो छुप जाए तो कोई मसला नहीं है। तो नमाज में तो और ज़्यादा अहतमाम करना है। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिसने जो नमाज के दौरान अपनी टखनों को छुपा के रखता है उसकी तो नमाज ही नहीं होती। तो आज लोगों को देखते हैं कि पूरी पूरी ज़िंदगी होंगे उनका नमाज पढ़ते हुए टखने छुपे हुए होते हैं। बहरहाल, और ये हो गए तीन अमल। और जो ख़वातीन का मसला है कि ख़वातीन को टखने छुपाने का हुक्म है, आज उल्टा दौर चल रहा है, मर्द जो अपने टखने छुपाने में लगे हुए और औरतें जो हैं वो अपनी पिंडलियाँ और अपनी जो वो टखने और पिंडलियाँ खोलने के चक्कर में होती हैं, फिर उसमें कड़वी लगा देती हैं, है ना, ताकि वो कटने से वो पजामा हिलता रहे। तो अंदर तक नज़ारे हम दिखाती रहें ना महरमों को, अपनी पिंडलियाँ गोरी गोरी दिखाएँ, लोगों के दिलों को तड़पाएँ, अल्लाह की रसूल की लानत, अल्लाह रसूल अल्लाह वसलम की लानत की बद्दुआ में आएँ हम भी और देखने वाले भी। रसूल अल्लाह फरमा रहे हैं लानत नाजिरा मंजूर अली, अल्लाह लानत फरमा उस पर जो बदनजरी करे, और अल्लाह लानत फरमा जो अपने आप को बदनजरी के लिए पेश करे। ये चेहरे पर बात हदीस शरीफ है, लेकिन जो अपनी पिंडलियाँ दिखाती हैं और अजीब अजीब जिस्म के दूसरे अज़ा दिखाती हैं बारीक कपड़े पहन के, तो उन पर कितना अज़ाब होगा, उन पर कितनी वजीद होगी, तो ये सोचने वाली बात है। तो ख़वातीन को टखने छुपाने का हुक्म है। اور مردوں کو ٹخنے کھولنے کا حکم ہے. اب الٹا دور آ چکا ہے, مرد جو ہے وہ اپنے پنڈلیاں ٹخنے چھپانے میں لگے ہیں اور عورتیں کھولنے میں لگی ہیں. بھائی تو اللہ کا عذاب سے ڈرنا چاہیے, اور جو نظروں کی حفاظت, یہ تو پنڈلوں کا مسئلہ. چوتھا عمل کیا ہے؟ نظروں کی حفاظت, جو آیت پڑھی گئی تھی, اے کل المؤمنین غضوا من ابصارہم ویحفظوا فروجہم. اے محمد صلی اللہ علیہ وسلم, آپ مومن مردوں سے کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں. اور آگے اللہ پاک عورتوں کو بھی حکم دے رہے ہیں کہ آپ عورتوں سے بھی کہہ دیں, مومن عورتوں سے, کہ وہ بھی اپنی نظروں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں. اور رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرمائے, لعن الناظر منظور الیہ, کہ اللہ پاک لعنت فرما جو اپنے آپ جو بد نظری کرے, اور اس پر بھی لعنت فرما جو اپنے آپ کو بد نظری کے لیے پیش کرے. پیش کرنے میں یہ وہ خواتین آ جاتی ہیں جو بیچاری بے پردہ ہر ایک کے سامنے آ جاتی ہیں, دیکھنے والے اور دکھانے والی دونوں پر لعنت. کس کی؟ امام الانبیاء کی. چین ملے گا؟ دیکھ کتنا قبیح, کتنا برا فعل ہے بد نظری کرنا. اور رسول اللہ صلی اللہ علیہ وسلم نے تو ایک اور حدیث شریف میں یہ بھی فرمایا, اللہ پاک اس پر لعنت کرے جس کی یہ تمنا ہو کہ نامحرم مجھے دیکھے. اس میں خواتین کی تخصیص نہیں ہے, اس میں مرد اور خواتین دونوں آ گئے. مثال کے طور پہ بہت سی جو خواتین ہوتی ہیں وہ بے پردہ ہوتی ہیں لیکن وہ مردوں کو نہیں دیکھتی ہیں, ایسے کوئی سبزی لے رہی ہیں سامنے کھڑی ہیں, ہے نا, لیکن ان کے دل میں یہ ہوتا ہے ٹھیک ہے میں تو نہیں دیکھ رہی تمہیں, لیکن تم مجھے اچھی طرح دیکھ لو. بولتے نہیں ہیں, بھائی ذرا میرے حسن دیکھ لو, ذرا میرے نقش و نگار دیکھ لو چہرے کے, وہ نہیں دیکھ رہی. لیکن چونکہ بے پردہ اس نے اپنے آپ کو رکھا ہوا ہے, چہرہ دکھا رہی ہو, دل میں خواہش بھی یہ ہوتی ہے, پرواہ نہیں کرتی, تو وہ لعنت کی بدو میں آ گئی. اسی طرح بہت سے کچھ تھوڑے سے ڈسکو صوفی ہوتے ہیں, ڈسکو صوفی ہوتے ہیں نا, تھوڑے سے صوفی بھی ہوتے ہیں لیکن تھوڑے سے ڈسکو بھی ہوتے ہیں. کیا مطلب؟ کہ وہ ان کا بھی یہ معاملہ ہوتا ہے کہ وہ تھوڑی سی نظر تو بچا رہے ہوتے ہیں لیکن وہ تاک تاک کے وہاں آ کے کھڑے ہوتے ہیں جہاں عورتوں کی حسینوں کی نظریں ان پہ پڑتی رہیں, دیکھ نہیں رہے. لیکن یہ ہے کہ چلو میں تو نہیں دیکھتا, مجبور ہوں, روز شیخ کا بیان سنتا ہوں, منع کرتے ہیں مت دیکھو, لیکن تم تو مجھے دیکھ لو. لو نہ لو, دیکھ تو لو, کچھ تو دیکھ لو تھوڑا سا بھائی کچھ. میں تو سبزی لینے آیا تھا, سبزی مت لو, مجھے دیکھ لو, صحیح نا. تو مطلب کیا ہے کہ یہ چیز ہوتی ہے, یہ دل میں چور ہوتا ہے, شیطانی نفس کا چور. تو وہ آدمی یہ حسرت بھی آدمی نہیں رکھے کہ مجھے لڑکیوں عورتیں دیکھیں, تو جہاں تک ہو سکے ایسے ایلیویشن, ایسا کوئی اینگل بنا کے نہ کھڑا ہو کہ عورتیں مجھے دیکھیں. جیسے کوئی دکان پہ ہم جا رہے ہیں, اب کوئی لڑکی سامنے کھڑی ہے, جیسے یہ کوئی معاملہ ہے, تو آپ تھوڑا سا کراس میں ہو جائے. اب یہ کہ جی پردہ وہ کرے میں کیوں کروں, بھائی یہ پردے کی بات نہیں, پردہ تو مرد کو نہیں کرنا, عورتوں کو کرنا ہے, لیکن نظر بچانے کا حکم ہے. اور تقوی کا اعلیٰ معیار تو یہی ہے جو بتایا جا رہا ہے. فتویٰ ہے جو آپ بحث کر رہے ہو جس بات پہ, فتویٰ ہے گنجائشیں کر لو, لیکن مقام قرب اگر چاہیے, اللہ کا خاص پیارا بننا ہے, تو احتیاط اور کر لو, تھوڑی سی احتیاط اور کر لو, صدیقین کے اعلیٰ مقام تک ان شاء اللہ پہنچ جاؤ گے. تو یہ بات ہے اس میں. اور پانچواں عمل کیا ہے؟ دل کو پاک صاف رکھیں اللہ کے لیے, اور اس میں گندے خیال جان بوجھ کے لانا جمانا اور اس میں مشغول ہونا جائز نہیں ہے, اس سے پانچواں مال کا نور برباد ہو جاتا ہے. یہ ہمارا قلب بیت اللہ کی مانند ہے, اللہ کا گھر ہے. خود رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, اللہ نے فرمایا, اگر مجھے تلاش کرنا ہو میں تمہیں کہاں ملوں گا, تو بندہ مومن کے ٹوٹے ہوئے دل کے قریب دیکھنا, میں تمہیں وہاں ملوں گا. تو یہ دل نہیں ہے بیت اللہ, اس کو پاک صاف رکھنا ہے اللہ کے لیے. دل جو ہے یہ بنیاد ہے تمام روحانیت کی, ولایت کی. اگر اس میں گندے خیالات ہوں گے, گندی ننگی چیزیں بھری ہوں گی, موبائل پہ دیکھنے کے بعد پھر وہ سین دوبارہ دل میں ہم چلائیں گے تو سب کچھ برباد ہو جائے گا. تو دل کو پاک صاف رکھے, تو جب دل پاک صاف رہے گا تو انشاءاللہ اللہ کا قرب عطا ہو جائے گا. اور پانچوں مال کی توفیق کسی بھی اللہ والے سے یا ان کے غلام سے جہاں مناسبت ہو وہاں تعلق قائم کر لے, تو تھوڑے عرصے میں انشاءاللہ ان پانچوں مال کی توفیق ہو جائے گی. اللہم صلی علی محمد و علی محمد, یا رب کریم یا ارحم الراحمین. یا اللہ جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے لیے اس کو اپنی بارگاہ میں قبول فرماتے, ہم سب کی کامل مغفرت فرما, بے حساب مغفرت فرما. یا اللہ رمضان کی جتنی بھی برکتیں اور فضائل ہیں اللہ ہم سب کو اور ہمارے اہل و عیال کو اور تمام امت مسلموں کو بالخصوص فلسطین کے مسلمانوں کو عطا فرما. یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں اللہ تو جاننے والا ہے, ہم سب کی جائز حاجات کو پورا فرما دے, جو بھی آئے محروم نہ جائے, دنیا بھی بنا دے آخرت بھی بنا دے. یا اللہ تقوی نصیب فرما دے, تعلق مع اللہ نصیب فرما دے, آپ صلی اللہ علیہ وسلم کا عاشق بنا لے, اپنی محبت کو اشد فرما دے. یا اللہ زندگی مختصر سی تھوڑی سی اللہ پاک اس میں اس حالت میں ہم کو موت دینا جب تو ہم سے راضی اور خوش ہو. یا اللہ ہم سب کو تندرستی عافیت کے ساتھ لمبی عمر عطا فرما, ہر غم سے بچا, ہر بیماری سے بچا, آزمائش سے بچا, دجالی فتنوں کی شر سے ہماری حفاظت فرما. یا ارحم الراحمین تمام مصیبت زدہ لوگوں کی مصیبتوں کو دور فرما, تمام پریشان حال لوگوں کی پریشانیوں کو دور فرما, تمام بیماروں کو شفا کلی نصیب فرما. یا اللہ جتنے بھی مفلس نادار غریب ہیں حلال لکھ سے غنی فرما. یا رب کریم، بالخصوص فلسطین کے مسلمانوں کی جان و مال عزت آبرو کی حفاظت فرما. یا اللہ، ان کو کھانے کو نہیں ہے، پینے کو نہیں ہے، ان کے پرخشے اڑائے جا رہے ہیں، چھوٹے چھوٹے معصوم بچوں کو، بچوں کا وحشیانہ قتل ہو رہا ہے، ان کے چہرے کچلے جا رہے ہیں، ان کی آنکھیں نکالی جا رہی ہیں. یا اللہ، کتنے مسلمانوں کی کہ وہ بیچارے چیخ چیخ کے رو رہے ہیں، تڑپ رہے ہیں، خوف زدہ ہو کے اور حالت بیداری میں ان کی آنکھیں نکالی جا رہی ہیں. اللہ پاک، ایسا ظلم نہ زمین و آسمان نے پہلے دیکھا نہیں دیکھا اللہ پاک. لیکن یہ آج ہم مسلمان جتنے زیادہ بے غیرت ہو چکے ہیں اللہ پاک، اکثریت ہم لوگوں کی، اللہ اس میں بھی شامل ہوں، اللہ ہم سب کو معاف فرما دے اللہ بے غیرتی سے. اللہ، ہم کچھ نہیں کر سکتے، لڑ نہیں سکتے، مر نہیں سکتے اللہ، لیکن ہم تو ہمارا ایمان اس قدر تھرڈ کلاس اور ادنا، اتنا کچرا ہماری ایمانی حالت ہو گئی ہے کہ اللہ پاک ہم ان منوسوں کی، ان کمبختوں کی، جو انبیاء کرام کے قاتل، جو سینکڑوں انبیاء کرام کو جنہوں نے شہید کیا، جنہوں نے کتنے مسلمانوں کو قتل کیا، آپ صلی اللہ علیہ وسلم سے ہزاروں سال پہلے سے یہ نبیوں کو اور ان کی امتوں کو تنگ کرتے ہوئے آ رہے ہیں، اللہ نے ان کو عذاب دیے، ان کو سور اور بندر تک بنا دیا اللہ نے ان کی نافرمانی کی وجہ سے. ایسی کائنات کی شیطان کے بعد سب سے لعین اور پلید جو یہ قوم ہے یہودیوں کی، اللہ پاک ہم مسلمان اکثریت ابھی بھی ان کے عاشق ہیں، ان کی چیزوں کے عاشق ہیں، ان کی پروڈکٹ کے ہم عاشق ہیں. ہمارے مسلمان بھائیوں کی لاشیں گر رہی ہیں، لیکن ہمارے دکاندار جو ہیں اللہ پاک کو اپنے فریج جو ہیں وہ اپنی دکانوں سے نکالنے پہ تیار نہیں ہیں، ان کی پروڈکٹ نکالنے پہ تیار نہیں ہیں، وہ پرچون والے اپنی پروڈکٹ نکالنے پہ تیار نہیں ہیں. وہ دو ٹکوں کے پیچھے اللہ تجھے بھول گئے، اپنے قبر کو بھول گئے، اپنی موتوں کو بھول گئے، یہ بھول گئے کہ ان کے پاس تجھے ان کو سب کو ایک بار تیرے سامنے کھڑا ہونا ہے، حاضر ہونا ہے، اپنا حساب کتاب دینا ہے. دنیا کی چمک دمک نے، دو ٹکوں نے اللہ پاک ان کو بالکل ہی اندھا کر دیا. اللہ ہمارے ایسے بے حس مسلمان بھائیوں کو ہدایت عطا فرما، ان کی بے غیرتیوں کو غیرت میں بدل دے اللہ پاک. ان بیچاروں کو یہ نہیں پتہ، یہ بھی کوئی چھوٹا سا گناہ سمجھ رہے ہیں، ان کو یہ نہیں پتہ کہ یہ اپنے مسلمان بھائیوں کی لاشیں گرانے میں، ان پرخ چڑوانے میں جن اسلحہ وہ لوگ استعمال کر رہے ہیں اس میں یہ لوگوں کی کنٹریبیوشن اس میں شامل ہو گئی. یعنی یہ لوگ انڈائریکٹلی، یہ لوگ جو ہے اپنے مسلمان بھائیوں کو کی لاشیں گروانے میں معاون اور مددگار بن رہے ہیں. یہ تو مدد کرنے کے بجائے، ہمدردی کرنے کے بجائے، کچھ کرنے کے بجائے، دعائیں مانگنے کے بجائے، یہ بیچارے مسلمان اپنے آپ کو شامل کر لیا ہندوؤں کے، اپنے یہودیوں کے ساتھ یہ لوگ مددگار بن گئے اپنے مسلمان بھائیوں کی لاشیں گروانے میں، اس کے بعد بھی اپنے آپ کو مسلمان سمجھتے ہیں. اللہ پاک ان لوگوں کو ہدایت عطا فرما، اللہ دنیا پرستی سے ان کو نجات دے دے. اور اللہ پاک جو پرچیزر ہیں، جو ہمارے کسٹمر حضرات ہیں، وہ بھی دکانوں پہ جا کے بھر بھر کے انہیں کی چیزیں خریدتے ہیں، اللہ پاک یہ لوگ بھول چکے ہیں مسلمانوں کا، اتنا برا حال ہو چکا ہے. اللہ، اب کوئی واس، کوئی نصیحت، کوئی بیان ان کے اوپر اثر نہیں کرتی. ہو فلسطین کے کتنا علماء کرام کہہ رہے ہیں ہم کیا بیان کریں، کیونکہ جب 32 لاکھ مسلمان فلسطینیوں کی شہادت، 70 لاکھ سے بے گھر لوگ ہو گئے، لاشیں پڑی ہوئی ہیں زخمی، اور جو تباہی وہاں پر مچی ہوئی اور مسلسل مچ رہی ہے. ڈرون ایک کٹر آتا ہے جو جسم کو کاٹتا ہوا چلا جاتا ہے، نہ وہ پھٹتا ہے، نہ اس کا کوئی شور ہوتا ہے، اس سے چیخیں بلند ہوتی ہیں. جب اتنی خطرناک چیزیں بھی مسلمانوں کو بیدار نہیں کر سکیں، ان کی غیرتوں کو باہر نہیں لا سکی، تو ہمارا بیان کسی کی غیرت کو کیا باہر لے کر آئے گا. اللہ، ہم تجھ سے فریاد کرتے ہیں یا اللہ، اپنے عذاب سے پہلے ہم سب تمام امت مسلموں کو ہدایت عطا فرما. یا اللہ، ہماری بے غیرتیوں کو، بے حسی کو، کم ظرفیوں کو اللہ پاک دور فرما دے اپنے عذاب سے پہلے، اپنی پکڑ سے پہلے. یا اللہ، ہمیں زندہ کر دے مردہ ہونے سے پہلے. یا اللہ، ہم زندہ تو ہیں لیکن مثل مردہ ہو چکے ہیں، ہماری روحیں بدبودار ہو چکی ہیں. اللہ پاک، ہم خوب مرغ مسلم کھاتے ہیں، کتنے لوگ ہوں گے جو کھاتے وقت اپنے ان بھائیوں کو، بہنوں کو یاد کر کے روتے ہوں گے کہ وہ بیچارے بھوک سے، کتنے لوگ، بچے، بوڑھے، سب مرتے جا رہے ہیں، فاقے ہو رہے ہیں. ان خبیثوں نے جو یہاں سے امداد جاری ہے، ٹرک کے ٹرک روک لیے، ان کو جانے بھی نہیں دے رہا ہے، لیکن پورے امت مسلمہ میں سوائے مذمت اور احتجاج کے علاوہ کچھ نہیں ہو رہا. اللہ پاک، یا اللہ، ہم کیا کریں؟ اللہ، بس تجھ سے ہی فریاد کرتے ہیں. یا اللہ، رحم فرما دے. یا اللہ، ہم تو کچھ نہیں کر سکتے، مقراری مجرم ہے. یا اللہ، تو ہی اپنی فرشتوں کی فوج بھیج دے. یا اللہ، تو ہی مدد فرما دے. یا اللہ، تو ہی اپنے بندوں کا خیر خواہ ہے، تو ہی ہمدرد ہے. یا اللہ پاک، تو ہی مدد کرے تو کرے. اللہ ہم کچھ نہیں کر سکتے. اللہ، ہم بالکل بے حس ہو چکے ہیں. اللہ پاک، ہماری بے غیرتیوں کو غیرت میں بدل دے، ہماری بے ایمانیوں کو ایمانی شکل دے دے. اللہ، ہمارے فسق و فجور کو تقوی میں بدل دے. اللہ پاک، قلب پر جو مجلہ، ہمارے قلب پر جو زنگ آ گئے، بے حسی کا سیاہی آ گئی ہے، کالک آ گئی ہے ہمارے قلوب کے اوپر، اللہ اس کو اپنے خوف سے، خشیت سے، للائیت سے دھو دے، اس کو صاف کر دے. اللہ پاک، مرنے سے پہلے توبہ استغفار کرنے کی توفیق عطا فرما، اپنے بھائیوں کی نہیں دعا کرنے کی، اور ان خبیث اور ملونوں کی چیزوں کا بائیکاٹ کرنے کی 100% توفیق عطا فرما. 2-4 دن کا جوش نہ ہو. اس وقت 5 ممالک ہیں جو اسرائیل کے ساتھ مل کے اسلحہ دے رہے ہیں اور یہودیوں کو مارنے کا، جنہوں نے پورے ایگریمنٹ سائن کر لیے. اس میں جرمنی ہے، آسٹریلیا ہے، کینیڈا ہے، اور امریکہ ہے اور کینیڈا ہے، तो इन सब चीज़ों का भी अल्लाह पाक इन मुल्कों की जहाँ तक हो सके अल्लाह पाक हमें इन चीज़ों इन ममालिक की प्रोडक्ट इस्तेमाल करने से बचने की तौफीक अता फरमा। या रब करीम, या रहमान रहीम, या अल्लाह बस तुझसे तुझको मांगते हैं, या अल्लाह जो कुछ भी मांगा वो भी अता फरमा दे, जो नहीं और जो मांगना चाहिए था नहीं मांग सके अल्लाह पाक वो भी अता फरमा दे। सबसे बढ़ के अल्लाह हम तुझको तुझसे मांगते हैं, जिसे तू ना मिला उसे कुछ ना मिला। या अल्लाह मेरे वालिद साहब की और मेरे प्यारे मुर्शिदीन की और हमारे जुमला मरूमीन की, कुल मोमिनीन मोमिनात की, कुल जिन्नात की, सबकी कामिल मगफरत फरमा, सबको फिरदौस में आला से आला मुकाम नसीब फरमा, सबकी खबरों को नूर से भर दे। اللهم صل على محمد وعلى آل محمد صلى الله عليه وسلم